بسم الله الرحمن الرحيم. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد.
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. درود بھیجیے محمد علیہ وسلم. آج ایک انتہائی اہم ترین موضوع پر جس کا بہت عرصے سے ارادہ بھی تھا اور بہت ساری طالبات کی طرف سے فرمائش بھی تھی, اس پر آج پہلا درس ہمارا ہے. وہ ہے تربیت اولاد کے عملی اصول کیا ہیں. اچھا, اس کے اندر پہلی بات بیان کر دی جائے کہ ہو سکتا ہے کہ بہت سی خواتین ایسی ہوں جو ابھی شادی شدہ نہ ہوں, وہ سوچیں کہ ہمیں فی الحال اسی کوئی ضرورت نہیں ہے. بہت سی خواتین ایسی ہوں جن کی اولادیں بڑی ہو گئی ہیں یا تربیت کے مرحلے سے ایک لحاظ سے گزر چکی ہیں, وہ ان کو شاید اس میں دلچسپی محسوس نہ ہو. یا ہو سکتا ہے کوئی شادی کی عمر نکل گئی یا مثلا اولاد ہی کسی کے نہیں ہوئی تو وہ اس کو کسی بہت ہی دلچسپی کے بغیر اس کو سنیں. نہیں, ایسا مسئلہ نہیں ہے. ان سب کو بھی انتہائی توجہ کے ساتھ اس مسئلے کو سننا ہے, ان اصولوں کو سننا ہے اور کیوں اس کی تفصیل آگے چل کر آ رہی ہے. یعنی فقط وہ خواتین یا وہ مرد حضرات جو اس درس کو سنیں گے, فقط ان لوگوں کے لیے نہیں ہے کہ جو تربیت اولاد کے مرحلے سے جن کو گزرنا ہے, بلکہ اور تمام افراد. معاشرے کا کوئی طبقہ ایسا نہیں ہے کہ جس کو اس مسئلے میں دلچسپی لے کے ان چیزوں کو سیکھنا ضروری نہ ہو. اور وہ کیوں ہوگا ایسا, وہ ابھی آگے چل کر گفتگو میں ظاہر ہوتا رہے گا. دیکھیے, اس موضوع کو سننا اس وجہ سے ضروری ہے, اس کی آگاہی یوں ضروری ہے کہ امام خمینی فرماتے تھے کہ اسلام کو جس چیز نے سب سے زیادہ نقصان پہنچایا ہے وہ تربیت کا فقدان ہے. سب سے زیادہ اسلام کو نقصان پہنچانے والی چیز وہ ہے کہ جس میں یہ اولادیں جو بڑھتی چلی جا رہی ہیں, پیدا ہوتے چلے جا رہے ہیں لوگ اور بچے, ان کی تربیت اس طرح سے نہیں ہو رہی کہ جس طریقے سے ہونی چاہیے, اور اسلام کو اس سے نقصان پہنچ رہا ہے. ایک تو ہوتا ہے پرسنل نقصان ہونا کسی کا, وہ تو ہوگا ہی, خود اسلام کو نقصان پہنچانے والی چیز. دوسرا نقصان اس کے اندر یہ ہے, جیسے کہ حضرت امیر المومنین علیہ الصلاۃ والسلام کا ارشاد ہے, کہ کہیں ایسا نہ ہو کہ تمہاری وجہ سے تمہارا خاندان اور تمہارے عزیز و اقربا بدبخت ترین لوگوں میں سے ہو جائیں. بدبخت یعنی بد قسمت. اور یہ کب ہوتا ہے؟ جب وہ افراد, خاندان کے افراد بغیر کسی تربیت کے رہ جائیں, یہ اس وقت ہوتا ہے. یعنی دوسرے الفاظ میں, ایک تو اسلام کو نقصان پہنچتا ہے اور دوسرا اس سے خاندان بھی تباہ و برباد ہو کر رہ جاتا ہے, بلکہ ایک تربیت کے بغیر بھی رہ گیا تو اس سے بھی شدید ترین نقصان پہنچتا ہے. پورا خاندان کی بدنامی ہوتی ہے اور وہ دوسرے بچوں اور نوجوانوں کے اوپر بھی اثر انداز ہوتا ہے. تیسرا نقصان یہ ہے اس کا کہ جس طریقے سے پیغمبر اسلام ختم مرتبہ صلی اللہ علیہ وآلہ وسلم, کہ والدین اس فریضے کو انجام نہ دینے کے باعث والدین بھی عاق ہو جاتے ہیں. صرف اولاد ہی عاق نہیں ہوتی, اور یہ اس وقت ہوتا ہے جب والدین اپنے فریضے کو صحیح معنوں میں جس طریقے سے ادا کرنا ہے ویسا ادا نہ کریں. اچھا, اگر اس کے مقابلے میں, ابھی تو تفصیلات آگے چل کر آئیں گی, اس کے مقابلے میں اگر کسی نے صحیح تربیت کر دی تو اس کا سب سے بڑا فائدہ یہ ہوگا کہ خود احادیث مبارکہ کے اندر یہ بات آئی ہے کہ اگر کسی کے ہاں بیٹی ہو اور اسے خوب ادب اور اخلاق سکھائے اور وہ اسے تعلیم دینے کی کوشش کرے, اس کے لیے آرام و آسائش مہیا کرے, تو وہ بیٹی اس کو دوزخ کی آگ سے بچائے گی. और खाली ये बेटी के सिलसिले में रिवायत के अंदर तो यही अल्फाज आए हैं, लेकिन यही चीज यकीनन बेटे के मामले में भी है कि अगर उसकी तरबियत सही हो जाए तो फायदा उसके मुकाबले में यह है कि जहन्नुम की आग से इंसान बच जाएगा अगर उसने सही तौर पर तरबियत कर दी। देखिए हमारे यहां औलाद से मोहब्बत को समझा जाता है कि भाई हर शख्स को औलाद से मोहब्बत होती है, हर शख्स अपने एतबार से उनकी तरबियत करने की कोशिश करता ही है। तो देखिए जिस अंदाज की तरबियत या जिस अंदाज से मोहब्बत हमारे यहां राइज है ये तो जानवरों के अंदर भी पाई जाती है। जानवर भी बहुत ज्यादा अपने जो है वो बच्चों से मोहब्बत करते हैं, बल्कि कहीं ज्यादा हमें मोहब्बत करते नजर आते हैं, इंसानों से भी बेहतर मोहब्बत करते नजर आते हैं। मैंने कभी नहीं देखा, हो सकता है आपने भी ना देखा हो, कि कभी कोई जानवर अपने बच्चों को मार रहा हो, अपने बच्चों को गालियां दे रहा हो, अपने बच्चों को मसलन बदकिस्मत और बदबख्त कह रहा हो, लेकिन क्या है प्यारो मोहब्बत करता हुआ जो जानवर जो है वो नजर आता है। यानी वो जिस आम मोहब्बत जो कि औलाद से अपनी होती है वो जानवर आपसे कहीं ज्यादा बेहतर करते हुए नजर आ रहे हैं। और जिसे अगर हम कहें कि भाई हम इनको खाना पकाने, जैसे कि माएं होती हैं कितनी उनके लिए मेहनत कर रही हैं, एफर्ट कर रही हैं, उनको बाप जो है कमा के लाकर दे रहा है, तो ये तो जानवर भी करते नजर आते हैं। उनके लिए दाना बल्कि उनके मुंह में पहुंचाने का इंतजाम जो है वो कर रहे होते हैं। तो अगर आप इसको फकत तरबियत कहेंगे तो ये जानवर आपसे बेहतर करते नजर आ रहे हैं। इसके मायने ये हुए कि बेहतरीन तरबियत औलाद के हक में ये होगी कि चाहे वालदैन हो खा औलाद, तरबियत ऐसी हो कि दोनों जन्नत को हासिल कर लें और जहन्नुम से अपने आप को बचा लें। देखिए अगर हम देखें सिर्फ उसके लिहाज से कि आपको एहसास हो जाए कि कितना अहम मौजू है ये, वो ये कि हमारे जितने भी उलमा हैं जब वाकई अपनी औलाद की ऐसी तरबियत कर देते हैं तो उसका फल भी उनके सामने उनकी अपनी जिंदगी में अपनी आंखों से पाते हैं, देखते हैं। आयतुल्लाह मोहसिन अल हकीम और उनके बेटे आयतुल्लाह बाकुरुल हकीम वालिद दस्त बोसी कर रहे हैं, बचपन से ही बिल्कुल सही तरीन तरबियत। बचपन से सही तरबियत हो तो वो बच्चा जो कल तक सिर्फ एक आम बच्चा था लेकिन क्या है सही तरबियत हो गई। रहबर मौजम आयतुल्लाह खामनेई की बचपन की तस्वीर, अभी दाढ़ी भी नहीं निकली, मूछें भी नहीं आई, जवान भी नहीं हुए, लेकिन क्या है कि बेहतरीन तरबियत दीन की तरफ रागिब किया वालिदैन ने, और उसके बाद जब वो बाकायदा अपनी आंखों से शादा और मसरूर सैयद मोहम्मद जवाद खामनेई रहबर मौजम के वालिद गिरामीन के साथ बैठे हूँ, यह खुशी का आलम एक क्या होगा एक बाप के लिए कि उसका तरबियत का कितना बेहतरीन नतीजा उसके सामने इस अंदाज से आया। इसी तरीके से मसलन इमाम खुमैनी, वालिदैन की बचपन की तरबियत, देखिए कभी भी बड़े अफराद जो होते हैं ना वो हमेशा बचपन ही से बड़े होने की तरफ जाते हैं। ऐसा नहीं कि इब्तदाई जिंदगी सारी फिस्क हुजूर में गुजारी और अचानक से बाद में कोई टर्न जिंदगी में आया और बड़े हो गए, नहीं, बचपन की तरबियत। एक वो आम बच्चा जो कि बिल्कुल एक आम बच्चा ही था लेकिन क्या है कि बेहतरीन तरबियत ने उसको बाद में फकीह, मुज्तहिद, आलम, मुजाहिद ये बना दिया। ये वालिदैन की तरबियत है। इसी तरीके से मसलन आयतुल्ला खोई, बचपन और जवानी ही से बेहतरीन तरबियत का मुजाहिरा आयतुल्ला खोई, वालिदैन ने ऐसी तरबियत की उसके बाद यही मुज्तहिद जो है मुज्तहिद आलम हुआ, ये बच्चा जो है बाद में मुज्तहिद बना, मुज्तहिद आलम हुआ, और उनके अपने बेटे उनके सामने उसी सादतमंदी के साथ उनकी दस्तबोसी कर रहे हैं जैसे मोहसिन हकीम की कर रहे थे और सब। तो इस सही तरबियत की वजह से ऐसा होता है। इसी तरीके से आयतुल्ला बहजत बिल्कुल बचपन ही से बेहतरीन तरबियत वालिदैन की कि उसको इनको इस राह के ऊपर लगाया, इस राह के ऊपर आगे बढ़ते गए, यहां तक कि इन तमाम अदवार को गुजारा उन्होंने और उसके बाद एक ऐसे आलिम आरिफ के अंदर तब्दील हो गए कि माशरे के अंदर फिर नजर आया कि उस वाकई उस तरबियत का एक समरा था जो कि हमको नजर आता है। इसी तरीके से मसलन आयतुल्ला सिस्तानी, आयतुल्ला खोई के साथ ये जो बच्चे से बैठे हुए हैं आयतुल्ला सिस्तानी, इतनी कम उम्री से ही अमामा और तालीम दीन और उसके अंदर तरबियत के उन तमाम मराहिल से गुजर गए। फिर यही वाली तस्वीर अगर उसके बाद फिर आप तकरीबन 40-50 साल बाद इस तस्वीर को ले जाएं तो उसके बाद यही आयतुल्ला सिस्तानी आयतुल्ला खोई के साथ जो है वो बैठे हुए नजर आ रहे हैं और दोनों مجتہد اور فقی، اور دونوں ہی اس کے بعد عالم دوراں بنے. تو آپ نے دیکھا کہ جب بھی امام خمینی یہ بات قم کی باحجاب خواتین کے اجتماع سے خطاب کرتے ہوئے فرماتے تھے کہ دیکھیے آپ علم حاصل کیجیے اور خود کو اخلاقی اعمال سے آراستہ کیجیے. آپ کا دامن ایک مدرسہ ہے جس میں عالی مرتبہ جوانوں کی تربیت ہونی چاہیے. یعنی باقاعدہ خطاب کے اندر اس بات کی اہمیت، خواتین کے لحاظ سے اس کی اہمیت بہت زیادہ ہے. بہت سی خواتین کہتی ہیں کہ کیا مردوں کا اور شوہروں کا اور باپوں کا کوئی رول نہیں ہے ان کی، بار بار صرف ہم لوگوں کو کیوں ٹارگٹ کیا جاتا ہے؟ ٹارگٹ نہیں کیا جاتا، آپ کو ایک اعزاز ہے. آپ ابھی آگے چل کے اس کی میں تفصیل بیان کروں گا کہ آپ کو ہی خاص طور پر روایات کے اندر بھی اور تربیت اولاد کی جتنی بھی گفتگو ہوتی ہے اس کے اندر 85% تقریباً جو ہے ماں کا ایک رول نظر آتا ہے، یہ خواتین کا. جب امام خمینی نے باقاعدہ کہا کہ آپ کا دامن ایک مدرسہ ہے جہاں پر جوانوں کی تربیت ہونا ہے. اسی طرح سے ابھی میں ذکر کر رہا تھا کہ آیت اللہ سیستانی کے بیٹے جو باقر سیستانی باقاعدہ اس وقت یعنی مجتہد ہیں، اور اب جو درس خارج یا آپ مباحثہ جو ہوتا ہے آیت اللہ سیستانی کے ساتھ خود بیٹھ کر مباحثہ جو ہے وہ کرتے ہیں، اور مرد مجاہد بھی ہیں. پچھلے تمام جو ادوار گزرے ہیں اس کے اندر باقاعدہ سامرہ میں فورس کے اندر جو ہے شامل ہو کر لڑے ہیں. اسی طریقے سے آغا حسن نصر اللہ، آپ کیا سمجھتی ہیں کہ اتنا بڑا مجاہد ایسے ہی تیار ہو گیا؟ نہیں، ان کی ماں کی تربیت کی وجہ سے. ماں کا حجاب آپ دیکھیں، ان کی عمر 80 کے قریب ہے اور اس کے باوجود جو ہے عام طور پر خواتین سلیوز پہننے میں اور اس میں اور اس میں کتنا مذاق اڑایا جاتا ہے جو خواتین سلیوز پہن کے کسی جگہ چلی جاتی ہیں، لیکن اس میں جبکہ ان پر سے پردہ بھی ساقط ہو چکا ہے شرعی اعتبار سے، لیکن اب ان کے حجاب اور پردے کو جو ہے آپ دیکھیں. تو ایسی مائیں جب تربیت کریں گی تو یقیناً اس کے ثمرات اولاد کے اندر جو ہے وہ نظر آئیں گے. اچھا اب دیکھیے، اگر دو گھرانوں کا ہم تقابل کریں، ایک وہ گھرانہ ہے کہ جہاں پر بے پردگی ہے، فسق و فجور ہے، نمازیں وہاں پر قضا ہو رہی ہیں، روزے اس گھرانے میں نہیں رکھے جا رہے ہیں، علم دین سے شغف کسی شخص کو وہاں پر نہیں ہے، ایک بے تربیت یافتہ گھرانہ. اس کے مقابلے میں ایک دوسرا گھرانہ ہے کہ جہاں پر اسلامی تربیت ہو رہی ہے اور جس جگہ حجاب کے اوپر توجہ دی جاتی، جہاں پر بچوں کو علم دین کا شروع سے شغف اور شوق دلایا جاتا ہے. وہ دوسرا گھرانہ وہ ہے کہ جہاں پر قرآن سے بچوں کو محبت کروائی جاتی ہے اور اسی طریقے سے ان کو دعاؤں کا بچپن سے عادی بنایا جاتا ہے. خود ان کے والدین خود جو ہے وہ بہت پابند شریعت ہوتے ہیں، خود بھی شریعت کے اوپر عمل کرتے نظر آتے ہیں، اور جتنی سائنسی ایجادات ہیں جو کہ ان کے نقصان کا باعث بن سکتی ہیں ان کو ان کے خطرات سے آگاہ کرتے ہیں، ان سے بچانے کی کوشش کرتے ہیں. بتائیے دونوں میں سے کہاں کے بچے سعادت مند ہوں گے؟ پہلا والا گھرانہ جہاں تمام فسق و فجور تھا، تمام برائیاں تھیں، جہاں بالکل تربیت کے اوپر توجہ نہیں دی گئی، یا وہ جس میں بچپن سے ان تمام امور کے اوپر توجہ دی گئی. بچپن سے جن گھرانوں میں موسیقیوں کو بچوں کو لگایا جاتا ہے، بچے سنتے سنتے پھر کتنا مشکل ہوتا ہے ان کے لیے بعد میں اس کو چھوڑنا. لیکن دیندار گھرانہ پیدائش کے وقت سے ہی اس کی تربیت کرنی شروع کر دی جاتی ہے، بچپن سے حجاب کی عادت جو ہے ان کو ڈلوائی جاتی ہے، نمازوں کی ادائیگی کا ان کو بچپن سے پابند بنایا جاتا ہے. تو پھر جب وہ بڑے ہو جاتے ہیں اور جوان ہو جاتے ہیں تو وہی تمام چیزیں توجہات ان کے اوپر اس کے ثمرات نظر آتے ہیں. اور خصوصیت کے ساتھ جن افراد نے اس کا تجربہ کیا ہے اور باقاعدہ بچپن سے اپنے بچوں کی صحیح تربیت کر کے انہیں کچھ بنایا ہے، خاص طور پہ اب تو پاکستان کے بھی کتنے بچے اس طرح سے ہو گئے ہیں تربیت یافتہ اور حافظ قرآن بھی ہو گئے ہیں. یہ سید محمد حسین طباطبائی جو درس خارج کے لیول تک بھی پہنچ چکا ہے اور حافظ قرآن، تو جو والدین دیکھی ہوشیار تھے، انہوں نے بہترین قسم کی تربیت کی، ان کے بچے واقعاً بن گئے اور وہ آج اس کا پھل پا رہے ہیں. جو غافل رہے ان کے بچے بگڑ گئے، آج سر پکڑ کے وہ والدین بیٹھے ہوئے ہیں اور پلوں سے اتنا پانی گزر چکا ہے کہ تقریباً مایوسی سی ہونے لگی ہے کہ شاید یہ اب کبھی سدھریں گے نہیں. تو دیکھیے، اولاد کی اگر صحیح تربیت نہ ہو تو لوگ پھر والدین کو برا بھلا کہتے ہیں. کہا جاتا ہے نا کہ ایک اچھا تربیت یافتہ بچہ والدین کی تربیت کا ایک چلتا پھرتا ایک شاہکار اور اشتہار ہوتا ہے، اس کو دیکھ کر لوگ اس کے والدین کی تعریف کرتے ہیں، حتیٰ کہ خود معصومین نے بھی اپنے آپ کو بمنزل والدین کے کہا ہے، اور خود ہمارے چھٹے امام امام جعفر صادق علیہ الصلوۃ والسلام. فرماتے ہیں خبردار تم لوگ کوئی ایسا عمل انجام نہ دینا جس کی بنا پر لوگ ہمیں برا کہیں، اس لیے کہ نالائق بیٹے کے اعمال پر باپ ہی کو برا کہا جاتا ہے، جن کے درمیان رہتے ہو ان کے لیے ہمارے واسطے زینت بنو، باعث ننگوار یا باعث عیب نہ بنو۔ یعنی والدین کو برا کہا جائے گا کہ تم نے اس کی کیوں صحیح تربیت نہیں کی، ایسا بچہ خراب کیسے نکل گیا۔ تو امام نے خود اپنے آپ کو بمنزل والد کے رکھا ہے، کہا کہ ہمارے لیے باعث زینت بننا چاہیے تم، کہ لوگ ہمیں برا بھلا اس انداز سے نہ کہیں۔ تو اچھا، ابھی جیسے کہ میں نے کہا کہ دو گھرانوں کا بھی تقابل آپ کے سامنے پیش کیا، تو ظاہر ہے فسق و فجور کے ماحول کے لحاظ سے اور اچھی تربیت یافتہ اولاد ہونے کے لحاظ سے ممکن نہیں ہے کہ دونوں گھرانے اور دونوں کی اولادیں ایک طرح سے ہوں۔ اچھا، اگر چاہے یہ ضرور بات ہے کہ اس میں صرف والدین کا رول نہیں، تربیت اولاد کے سلسلے میں باقاعدہ اتنے سارے فیکٹرز بچے کے اوپر اثر انداز ہوتے ہیں۔ والدین خود بہت بڑا فیکٹر ہے اس کے اندر، لیکن بچے کے دوست، اس کی ان کی اگر نگرانی صحیح طور پر نہ کی تو بھی بچہ خراب ہو جائے گا۔ قریبی رشتہ دار، وہ بھی بچے کو انفلوئنس کرتے ہیں، چھوٹے اور دیگر بہن بھائی۔ ایک بچے کی طرف توجہ زیادہ ہو گئی، دوسروں کو چھوڑ دیا آپ نے، یا بدتمیز سمجھ کے نظر انداز کیا، وہ اثر انداز ہوگا۔ ارد گرد کا ماحول، اس کے اوپر بھی والدین کو توجہ رکھنی ہے، گلی محلے میں کہاں جا رہا ہے، اٹھنا بیٹھنا کن افراد کے ساتھ ہے، وہاں سے بھی اس کو وہ بھی اثر انداز ہوگا۔ اس کے بعد گھریلو ماحول، گھر میں لڑائی جھگڑے ہو رہے ہیں، ہر وقت گالم گلوچ ہو رہی ہے، گھریلو افراد کے تعلقات آپس میں خراب ہیں، بچے کی تربیت یہاں صحیح طور پر نہیں ہو سکے گی۔ خود اسکول اور معلم، ایسے اسکول میں آپ نے کرا دیا، اچھا اسکول ہے، بہترین اسکول ہے، بہت سٹینڈرڈ والا اسکول ہے، لیکن انتہائی فسق و فجور والا ماحول ہے، اور اس کے بعد بچہ وہاں پہ خراب ہوتا چلا جا رہا ہے۔ معلم، اس کا ایک بہت بڑا رول اس کے اندر ہوتا ہے، اگر صحیح طور پر آگے چل کے جیسے جیسے ہم تربیتی مراحل میں آگے جائیں گے اس میں اس کا ایک رول آئے گا کہ معلم کتنا اثر انداز ہوتا ہے، اور کتنے بدبخت ترین جو نسبی اعتبار سے بدبخت افراد تھے وہ معلم کی وجہ سے فقط جو ہے وہ تبدیل ہو گئے۔ اس کے علاوہ میڈیا اور سائنسی ایجادات یہ بچے پر اثر انداز ہو رہی ہیں، یہ کمپیوٹر اثر انداز ہو رہا ہے، انٹرنیٹ اثر انداز ہو رہا ہے، موبائل فون اثر انداز ہو رہے ہیں، اور یہ جتنی بھی سائنسی ایجادات ہیں ان سے بھی کس طریقے سے، اور ٹی وی وغیرہ سے ان کو اس کے مفاسد سے کیسے بچانا ہے۔ تو فقط والدین یہ نہ سمجھیں کہ بس صرف ہمارا صرف اچھی باتیں ہم ان کو بتاتے رہیں، ہم نے اپنے تئیں تربیت کر دی، اتنی ساری چیزوں کو مد نظر رکھنا، یہ سارے بچے کے اوپر اثر انداز ہو رہے ہیں۔ اور صرف ایک معمولی سی ایسے اقدامات کر کے، کہ معمولی سے اقدامات کیے اور سوچا کہ بس ہم نے اپنا فریضہ ادا کر دیا، کافی نہیں ہوگا۔ تو اتنے سارے آپ نے دیکھا کہ پھر میں نے کہا کہ وہ افراد کہ جو کہ صاحب اولاد ہیں فقط ان کی ذمہ داری نہیں، جن کی شادیاں ابھی ہونی باقی ہیں یہ جو مسئلہ ہے ان کی بھی ضرورت ہے، جن کی کوئی اولاد نہیں ہے یا جن کی شادی کا کوئی امکان نہیں ہے یہ مسئلہ ان کے لیے بھی ہے، وہ خود قوم کے بچوں کی تربیت کر کے اس تمام ثواب کو حاصل کر سکتے ہیں اور اپنے آپ کو جہنم کی آگ سے بچا سکتے ہیں۔ بلکہ آگے چل کے میں بتاؤں گا ان افراد کے لیے ذرا سہولتیں اور اسلام کے لحاظ سے زیادہ ہیں، بہت سارے جھمیلوں سے ان کو بچایا گیا ہے اور ثواب پورے کا پورا دیا گیا ہے، بلکہ ہو سکتا ہے زیادہ ثواب دے دیا گیا۔ تو دیکھیے، یہ جو اولاد ہے نا، اس کی سعادت اصل میں آپ سے وابستہ ہے، یعنی وہ افراد کے جو کہ بچے کی تربیت کر رہے ہیں۔ جب بھی ہمارے چوتھے امام زین العابدین علیہ الصلوۃ والسلام فرماتے ہیں، امام فرماتے ہیں کہ دیکھو، فرزند کا حق یہ ہے کہ بس یہ خیال رکھو تو کہ تم اس کی اصل و اساس ہو، اس کی سعادت اور شقاوت تم سے وابستہ ہے، اس کی تربیت تمہارے ذمے ہے، دین کی باتوں سے آشنا کرنا تمہارا فریضہ ہے، اچھے اور نیک کاموں میں اس کی مدد کرو تاکہ وہ باقاعدہ خدا کی عبادت کر سکے۔ بس اتنا یاد رکھو کہ اگر اس کی تم نے اچھی تربیت کی تو تم کو اس کا ثواب ملے گا، اور اس کی تربیت کی طرف توجہ نہ دی اور غافل رہے اور اس نے کوئی دوسرا راستہ اختیار کر لیا تو اس کا عذاب تمہاری گردن پر ہوگا۔ آگے چل کر ہو سکتا ہے روایات جو ہے وہ بیان ہو کہ کس طریقے سے میدان قیامت میں اولاد شکایت کرے گی۔ وہ جو آپ سنتی ہیں نا کہ باپ جو ہے وہ بیٹے کو دیکھ کر بھاگے گا، بیٹا باپ کو دیکھ کر، ہر رشتہ دار ایک دوسرے کو دیکھ کر فرار اختیار کرے گا، وہ اس وجہ سے کہ حقوق ادا نہیں کیے ہوں گے۔ بیٹا کہے گا مجھے والدین نے یہ چیز بتائی نہیں تھی، بچپن سے میری صحیح طور پر تربیت ہوتی تو میں اس طرف نہیں جاتا، والدین نے بس مجھے پیدا کر کے اس انداز سے چھوڑ دیا بغیر تربیت، پروردگار ان کو پکڑ۔ वो सब एक दूसरे को देखकर अब उनको अपने फराइज याद आएंगे कि जो उन्होंने अदा नहीं किया, और एक दूसरे से फरार अख्तियार करेंगे। तो बहरहाल ये चीजें ऐसी हैं कि देखें, माओ को अलल खसूस महाज को नहीं छोड़ना है। उनके लिए जो तरबियत औलाद का महाज है, उसको छुड़वाने के लिए उनसे बहुत साजिशें की जा रही। देखिए, बच्चों की जिंदगी में माओ की बड़ी अहमियत होती है। वो अपने आप को बहुत ज्यादा माँ से अटैच फील करते हैं। बाप से उतना ज्यादा वैसा अटैचमेंट मोहब्बत वाला बच्चों को नहीं होता। लेकिन अगर माएँ फकत दीगर सरगर्मियों के अंदर रहें और फकत अपने आराइश वगैरह के सिलसिले के अंदर जो है मशगूल रहें और तरबियती उमूर पर वैसी तवज्जो ना दें कि जैसे उनको देनी चाहिए। देखिए, आजकल क्या हो रहा है कि बहुत सारे आपको अपने हकीकी महाज से हटाने के लिए बहुत सारे चाबुक दस्ती के साथ प्लान किए जा रहे हैं, इम्प्लीमेंट हो रहे हैं, बहुत इंसेंटिव दिए जा रहे हैं कि लड़कियों को पढ़ना चाहिए। नहीं, मैं पढ़ाई के खिलाफ बात नहीं कर रहा, लेकिन आपको इंसेंटिव की बात करूं, किसी तरीके से आपको घर से बाहर निकाल कर, और आपको क्योंकि खाली सिर्फ ये वाली पढ़ाई की हद तक तो अच्छी बात रही, लेकिन उसके बाद क्या कहा कि नहीं अच्छी जॉब ताकि लड़कियां कर सकें, और आपको इंसेंटिव दे के आपको एक मुशक्कतों के अंदर जो है वो डाला जा रहा है। देखिए, ये सब कुछ आपके जो इंसेंटिव्स दिए जा रहे हैं, आपको जॉब्स प्रोवाइड की जा रही हैं, जॉब्स में प्रायोरिटीज दी जा रही हैं, असेंबलियों में सीटें मुख्तस की जा रही हैं, कि आपकी बहुत हमदर्दी नहीं हो रहा है? अगर कोई खातून ये समझ रही है कि उन्होंने बड़ा अपने आप को मनवा लिया है और बिलाखिर औरतों ने अपने मुकाम को हासिल कर लिया है, तो यकीन कीजिए कि इंतहाई बड़ी हिमाकत और बेवकूफ़ी। ओलामा ने इसके ऊपर बहुत काम किया है, कहा कि जब से इंडस्ट्रियलाइजेशन वगैरह हुई थी उसके बाद चीप लेबर के तौर पर कम उसमें तनख्वाहों के अंदर औरतों को इंसेंटिव दिए गए, बाहर निकाला गया पहले, और क्योंकि ये ज्यादा मेहनत के साथ काम करती हैं तो लिहाजा इनको इश्तेहारी कंपनियों ने इनको हायर किया, अपनी प्रोडक्ट्स को बेचने के लिए इस्तेमाल किया। हत्ता के कहा जाता है कि अगर ट्रैक्टर का टायर भी अगर बेचना है तो उसके लिए भी जो है वो औरत को इश्तेहार में इस्तेमाल किया जा रहा है। तो ये सब आपको अपने असल महाज से हटाने के लिए, हर सिंफ का देखिए अपना एक काम होता है। गाड़ी का भी देखें, स्टेयरिंग का जो है एक अलग काम है, और टायरों का एक अलग काम है, और क्लच का एक अलग काम है, और गियर जो है उनका एक अलग काम, और हर शख्स अपना स्टेयरिंग जो है टायर का काम करने लगे, टायर जो है वो कहे कि मैं जो हूँ गियर का काम करूंगा, तो वो गाड़ी कभी चल नहीं पाएगी। आपका इस्लाम ने कुछ और जिम्मेदारियां दी हैं, मर्द के लिए कुछ बाहर के काम रखे। और ये जितने भी आजकल ओहदे दिए जा रहे हैं, मुलाजमतें दी जा रही हैं, वजारतें दी जा रही हैं, हत्ता कि वजारत उज़्मा भी आपके हवाले की जा रही है, ये तमाम जाहिरी होते ये मुकाम मादरी से बहुत कम है। ये वो तरबियत याफ्ता जो अल्लाह ने आपको आपके कदमों में जन्नत रखी है, उस तरबियत के नतीजे में, और आपने इंतहाई चपरासियों की और रिसेप्शनिस्टों की और जो छोटी मोटी इस तरह की जॉब्स और जो है वो आप उसको ठोकर मार के जन्नत को इधर उधर की तलाश के अंदर निकल जाए। तो देखिए, बहुत सारी चीजें ऐसी हैं कि ये फुल टाइम काम है। जैसे कहा जाता है ना, लोग काम से अपने हटाने के लिए, भाई ओलामा हजरात जो हैं ये आखिर कोई और काम क्यों नहीं करते, कोई बिजनेस क्यों नहीं करते, कोई मुलाजमत क्यों नहीं करते, वहां से कमाएं और उसके बाद तबलीग दीन करें, तो आप यकीन कीजिए वो आलिम कभी रह नहीं पाएगा जो इतना फुल टाइम काम है तबलीग दीन कि उसमें अगर वो मुलाजमत करने जाएगा तो मुलाजिम होकर रह जाएगा। कुछ ओलामा ने बाकायदा अपना बिजनेस करना शुरू किया, आज वो फकत बिजनेस मैन ही होकर रह गए और तबलीग का काम उनसे छूट गया। अगर वो उसको आप कारपेंटर बनाएंगे तो वो आलिम कारपेंटर बन जाएगा, फिर तबलीग दीन का काम नहीं कर सकते, फुल टाइम काम है। इसी तरीके से औरतों का जो तरबियत का काम है, मुआशरे की तरबियत का काम, एक फुल टाइम काम है। इसके अंदर देखिए, तमाम चीजों के अंदर एक चीज फरामोश कर दी जाती है औरतों के हकूक में। कहा जाता है भाई औरतों के इतने हकूक, इतने हकूक, इतने हकूक, एक चीज फरामोश कर दी जाती है, वो है औरत का औरत होना। वो सिंफ नाजुक है, उसके अंदर जिस्मानी एतबार से वो ताकत नहीं कि आप उसके ऊपर इतनी ज्यादा जिम्मेदारियां डाल दें। बाहर के भी काम सारे करे, कमाकर भी लेकर आए, मुलाजमतें भी करे, घर में भी आए, बच्चों को भी संभाले, शोहरदारी भी करे, घर के दीगर अफराद के काम भी करे। ये तो एक लिहाज से कहा जाता है ना कि अगर गाय जो है वो बैल का काम अपने जिम्मे ले लेगी तो सोचिए कितना ज्यादा उसके लिए परेशान कौन बात हो जाएगी। ये सारे काम आपको, यानी एक लिहाज से देखा जाए तो आपको बेवकूफ बनाने के लिए आपको जॉब्स के अंदर जो है वो इंसेंटिव दे के बुलाया जाता है। मैं ये नहीं कह रहा कि सब चीजें हराम है और कभी जरूरत हो तो इंसान को उस अपनी जरूरत को पूरा करना चाहिए, लेकिन बहरहाल ये कि ये तमाम चीजें ऐसी हैं कि इसमें जो चीज फरामोश कर दी गई है औरतों को के हकूक में, वो है औरत का औरत होना। औरत जो है यानी इतने हार्ड वर्क के लिए नहीं, के लिए नहीं है कि वसन जो सिन्फे नाजुक थी उसको गोया एक लिहाज से उससे ना बेगार लेना शुरू कर दिया है और बिल्कुल वो वाली सूरत हाल हो गई है। यानी इसको समझाने के लिए कि इतना ज्यादा काम अगर आप अपने सर के ऊपर ले लेंगे कि घरदारी के भी सारे काम करेंगी, मुलाजमतों के भी बाहर सारे काम करेंगी, कब आप तरबियत कर सकेंगे, आपको अपने मुहाज से हटा दिया जाएगा और नतीजा ये कि औरत की वो शख्सियत खत्म होकर रह जाएगी जिसके के लिए परवरदिगार ने उसको पैदा किया। मुआशियात में से कोलू का बैल बनाकर गोया सिन्फ नाजुक को सिन्फ करख में बदलने की साजिश की जा रही। कितना ही अच्छा आप उसको लिबास पहना दें, कुछ कर दें, उसको उसको एक लिहाज से एक ये अफराद इतने ज्यादा मुशक्कतों के अंदर डालकर और उसकी तारीफें करके उसको उसके हकूक बज़ाहिर जो उसके हकूक हैं लेकिन और मुशक्कतों के अंदर डाल रहे हैं। अच्छा अब देखिए एक और भी बात कि देखिए जो असल महाज है उसका वो है तरबियत औलाद, नस्लों की फुल टाइम तरबियत का काम उससे छीना जा रहा है। देखिए अक्सर लोग तरबियत के मामले में एक चीज फरामोश कर देते हैं, जैसे अभी मैंने औरत के सिलसिले में कहा कि उसका औरत होना फरामोश कर देते हैं, इसी तरीके से तरबियत में एक चीज और भी है, वो है बच्चे का बच्चा होना फरामोश कर देते हैं। कितने आजकल इस तरह के आ गए, कुछ लोग बहुत इतने एक्सट्रीमिस्ट वाजफात हो जाते हैं कि 4 या 5-5 साल की उम्र के बच्चे से बाकायदा उठाकर उसे नमाज शब पढ़वा रहे हैं जबरदस्ती। तो ये बच्चे का बच्चा होना फरामोश कर दिया गया। तो खवातीन के लिए एक बात और बता दूं, बहरहाल इतना जरूर है कि खवातीन इस बात को खुदा ना खास्ता मिसयूज करने की कोशिश ना करें। देखिए इस्लाम ने जो एक औरत है बीवी के तौर पर उसमें फकत 3 वाजिबात रखे हैं, 3 वाजिबात, बाकी सब जो चीजें मुस्तहबात हैं। लेकिन इसको मिसयूज ना करे कोई, क्योंकि घर बहरहाल उन्हीं मुस्तहबाती से चलते हैं। वाजिबात क्या है? पहला तो वाजिब शादीशुदा औरत पे तमकीन है अज़्दवाजी शौहर के हक के एतबार से। दूसरा वाजिब है अपने जिस्म से तमाम गलाजतों और गंदगियों को दूर करे जो शौहर के लिए कराहियत और नफरत का सबब बनेंगे, दूसरा वाजिब है। और तीसरा वाजिब है बस शौहर की इजाजत के बगैर घर से कदम बाहर ना निकाले। इसके अलावा आप पर कुछ वाजिब नहीं, वाजिब कुछ भी नहीं। यानी दूसरे अल्फाज में घर का काम काज करना वाजिब नहीं, जितने भी और घरेलू इस अंदाज से काम है कोई भी काम करना आपके लिए वाजिबात में से नहीं है। लेकिन ये बात याद रख लीजिए कि बहरहाल घर उसी तरीके से चलेंगे, घर मेहर मोहब्बत से चलते हैं, मुस्तहबात से चलते हैं, इशारो कुर्बानी से चलते हैं, वो कवानीन और ये सब कुछ के इस्तेमाल करके घर मैंने देखा है कि वो अक्सर बिगड़ ही जाते हैं, सिवाय इसके कि दूसरा भी उतना ही कवानीन का एहतराम करने वाला हो तो फिर चलें वो उसको। लेकिन कम से कम आपको ये पता होना चाहिए कि आप पर वाजिबात क्या हैं, बाकी चीज़ें आप मुस्तहबात अंजाम देती हैं। अच्छा अब इतने कम वाजिबात देखा जाए तो एक दो ये तीनों चीजें बताई हैं तो कुछ भी नहीं है एक लिहाज से अगर देखा जाए तो। इस्लाम आखिर आपको दीगर जिम्मेदारियों से इतना फारिग क्यों रखना चाहता है एक औरत को? कभी सोच विचार करना चाहिए ना, वाजिबात तो फकत इतने कम हैं आप पर। हाँ आपके लिए अगर ये तमाम चीजें घरेलू जिम्मेदारी को वाजिब करार दे देता तो आप कहते कि भाई पहले से हमारे पर देखिए इतनी जिम्मेदारियां इस्लाम ने डाली हैं, फिर हम कहाँ तरबियत वगैरह का मौका क्यों मिल सकेगा। तो इस्लाम ने जो औरत को इतना फारिग रखा है वो ठीक है कि आप मुस्तहबात और मुबाहत वगैरह बहुत सारे अपने जिम्मे आपने ले रखे हैं, उसका सवाब आपको मिलेगा, लेकिन असलन इस्लाम आपको उन फारिग करके आपसे तरबियती काम लेना चाहता है। खाली रखने से हमेशा, वरना क्या होता अगर कोई और काम ना होता और फकत खाली रखा जाता तो वो फारसी का एक वो है ना कहावत कि खाना खाली रा दियोमी गिरत, अगर घर खाली हो तो वहां पर भूत परीत बसेरा कर लेते हैं। तो वही वाली बात है कि इस्लाम ऐसा तो नहीं रखना चाहता कि इससे नुकसान होने लगे, क्योंकि खाली घर जो है आपको पता है वो फिर दिमाग जो है वो डेविल्स वर्कशॉप या शैतान का जो कारखाना वो बन जाता है वो। तो बहरहाल इससे बहुत ज्यादा गफलत आजकल हो रही है। माएं ये समझती हैं कि हमारा काम ये है कि हम बच्चों को स्कूल के लिए तैयार कर दें, उनके लिए खाने पकाएं, उनके लिए ट्यूशंस पे लाएं और ले जाएं, ये सोचती हैं बहुत बड़ा हमने जो है गोया जो है काम कर दिया, यहाँ तक कि उसका किसी भी प्रोफेशनल कॉलेज या यूनिवर्सिटी के अंदर उसका जो है वो दाखिला हो जाए, वो अच्छी तरीके से पढ़ लिख जाए, फिर उसकी शादी वगैरह कर दी जाए, बस हम अपने फराइज से ओहदा बरा हो गए। ये वाले जितनी भी चीजें नजर आती हैं ना, ये सारी ये तरबियती उम्र के अंदर एक अच्छा शहरी बनाने के हवाले से तो हो सकती हैं, ठीक है अच्छा पढ़ लिख जाएगा, कानून की पाबंदी करेगा, शादी हो जाएगी, कहीं मुलाजमत और कारोबार लड़का कर लेगा या लड़की भी किसी जगह पे लग जाएगी, तो बहरहाल ये क्या वो अच्छा शहरी। लेकिन ये उनकी आकेबत बखैर करने के लिए और तरबियती उमूर इसको नहीं कहा जाएगा कि आपने, क्योंकि तरबियत फकत यही नहीं है, हमारे यहाँ तरबियत फकत इसको समझा कि तरबियत में मजहबी तरबियत अलग होती है, दीनी तरबियत अलग होती है, उसकी फिक्री तरबियत बच्चे की अलग होती है, जिस्मानी तरबियत अलग होती है, रूहानी तरबियत अलग होती है, अखलाकी तरबियत बच्चे की अलग होती है, इल्मी लिहाज से तरबियत वो अलग होती है। बहुत सारी तरबियत की अकसाम है, आपने फकत एक शोबे को ले लिया मसलन जिस्मानी तरबियत और बाकी सब तरबियतों को छोड़ दिया। आपने सिर्फ कहा कि दुनियावी तालीम सिर्फ एक छोटा सा सेगमेंट और फ्रैक्शन था उस तरबियत का, आपने कहा फकत मैंने ये ले लिया बाकी सबको छोड़ दिया, बहुत बड़ा नुकसान हो जाएगा। तो अच्छा अब देखिए वही मैंने उनकी जो बात आपको बता रहा था कि वो अफराद के जिनकी मसलन औलाद नहीं, वो भी अगर खुदा की तकदीर पर राजी बरा रजा रहे तो रिवायात के अंदर ये बात आई है कि ये बे औलाद अफराद भी ये इनको कयामत के बाद जन्नत में इस बात की ताकत हासिल हो जाएगी कि ये अपनी औलाद को वहां खल्क कर सकेंगे और यकीनन उन तमाम अफराद से इनका दर्जा एक अलग से बुलंद होगा। जैसे कहा जाता है दुनिया में जो भी महरूमियां हैं आखिरत में उनका इजाला हो जाएगा। मसलन अगर कोई शख्स नाबीना इस दुनिया के अंदर रहा है, अब उसकी बसारत दीगर जन्नतियों के मुकाबले में इतनी ज्यादा होगी कि उनसे कहीं ज्यादा दूर तक देख सकेगा। कोई जिस्मानी अर्ज या नक्स के एतबार से दुनिया के अंदर परवरदिगार ने उसे किसी मसलियत की वजह से कोई नेमत उससे ले ली थी, उसकी बहुत सारी मसलियतें होती हैं, तो उसको अगर वो राजी पर रजा रहे तो आखरत में उसको कहीं ज्यादा दिया जाएगा। तो इसी तरीके से बे औलाद भी अपनी औलाद को वहां पर खल्क कर सकेंगे। तो देखिए अब ये जो है जिनकी औलाद नहीं है वो ये सोचेंगे भाई हम इस मसले में दिलचस्पी लेकर क्या करें, नहीं वे सोचेंगे परवरदिगार ने उनको अपनी इबादत के लिए इतना ज्यादा फारिग कर दिया है और कि अब कौम के बच्चों की वो तरबियत का जो है बेड़ा उठाएं और भरपूर दीन खुदा के लिए काम करें। यानी अगर वो उनकी अपनी औलाद होती और उसकी वो तरबियत करती उन तमाम परेशानियों को उठाकर उन तमाम परेशानियां उनसे गोया ले ली गई और सिर्फ तरबियती काम उनके जिम्मे सुपुर्द किया गया कि वो कौम के अफराद के लिए आगे आएं, इलाकों में दुरुस्त मुनक्किद करवाएं, कोई ऐसा सेमिनार, कोई ऐसा वर्कशॉप, कोई भी इस तरह की चीजें हों जिससे दीगर लोगों को इससे फायदा हो और कौम के जो और औलादे हैं लोगों की उनकी कोई सही तौर पर तरबियत हो। कितना रिवायात के अंदर मिलता है कि वो अफराद के जो कि माजूर होते थे किसी वजह से जिहाद में शरीक नहीं होते थे, पैगंबर उनको कहते थे कि ये वो अफराद हैं जो इस बात का शौक रखते हैं कि काश हम भी वहां पर जाते और ये वाली खिदमत अंजाम देते, तो वो तमाम फायदे उनको जिहाद के बगैर जख्मी हुए बगैर कोई मुशक्कत उठाए बिस्तर पर लेटे लेटे उनको जिहाद का सवाब जो है वो मिल जाता था। और आज भी कितने आमाल ऐसे जिनसे इस तरह का सवाब लिया जा सकता है। तो फकत वो अफराद अपनी नियतों को तब्दील कर लें और अमलन इस मैदान के अंदर आगे आ जाएं कि चले उनकी औलाद अगर नहीं भी है तो भी इस सिलसिले में वो काम कर सकते हैं और सवाब सारा उठा सकते हैं। देखिए तरबियत औलाद सबसे नजरअंदाज टॉपिक है। कराची से खैबर तक अगर आप हर चीज का आप देखें आपको बेपनाह इदारे मिल जाएंगे। मसलन आप ब्यूटी पार्लर ही को ले लीजिए, पूरा अखबार उससे भरा हुआ होता है और जगह जगह कराची से लेकर खैबर तक ब्यूटी पार्लर्स और कौन कौन से इदारे और वोकेशनल ट्रेनिंग और फला औरतों की ट्रेनिंग और मर्दों की और कितने इदारे नहीं, सैकड़ों हजारों की तादाद में इदारे, लेकिन कोई भी एक इदारा आपके इल्म में ऐसा है जो तरबियत औलाद के हवाले से अच्छी तरबियत करने के हवाले से कोई इदारा हो कि यहां पर हम तरबियत औलाद के कोर्सेज करवाते हैं? एक भी नहीं। कहीं कोई सेमिनार देखने में आता है कि तरबियत औलाद के मौजू पर आज फलां जगहों के ऊपर तीन रोजा जो है मसलन एक सेमिनार कराया जा रहा है, कोई वर्कशॉप करवाया जा रहा है? नहीं, हमें यहां पर कहीं नजर नहीं आता। इतना नजरअंदाज टॉपिक जो इतना अहम तरीन टॉपिक था किसी जगह नजर नहीं आ रहा। अलबत्ता हमारे बिरादर इस्लामी मुल्क ईरान के अंदर बाकायदा तरबियती जो है वो कोर्सेज मुनक्किद किए जाते हैं, उस सिलसिले में उनको किताबें प्रोवाइड की जाती हैं, वो खवातीन की होती हैं, उसके अंदर हत्ता के उलमा तक उन तरबियती क्लासेस के अंदर आकर शरीक होते हैं। यानी मुरब्बी की तरबियत जिसे कहा जाता है, जो तरबियत करता है उसे मुरब्बी कहते हैं। खुद मुरब्बियों की तरबियत के अलग से बाकायदा कोर्सेज होते हैं जिसमें आम लोग दीनी तालिबिन हत्ता के उलमा तक जाकर शरीक होते हैं। वो बहरहाल एक फन है। कितने वहां पर ऐसे इदारे हैं जो कि ये काम कर रहे हैं और वाकईतन देख के रश्क आता है। यानी शादीशुदा औरतें और जिन मुस्तकबिल में जिनकी शादियां होना और तरबियती उमूर अंजाम देने की पहले से ताकि ट्रेनिंग हो जाए, कितनी ऐसी देखिए ऐसी चीजें हैं। और बाकायदा उसके बाद फिर उनके एग्जाम्स तक लिए जाते हैं और ये फकत एक आदमी, इस तरह के बहुत बेशुमार वहां पर इदारे जो है काम कर रहे हैं। حد تک کہ علماء کو ٹریننگ دی جاتی ہے باقاعدہ کہ آپ تربیت اولاد کے موضوع پر کن نکات کو لوگوں کے سامنے آپ کو بیان کر رہے ہیں، ہائی لائٹ کر رہے ہیں، ان کے دماغ میں کون کون سی چیزیں آپ کو ڈالنی، کہ علماء تک کی تربیت وہاں پر جو ہے اس انداز سے ہوتی. تو اور اسی طریقے سے بچوں کی، نوجوانوں کی، ان کے جو مربی ہیں، جو ان کی خود تربیت کریں گے، ان کی اپنی تربیت کی ضرورت ہوگی، جبھی تو وہ دوسرے کسی کی تربیت کر سکیں گے. تو دیکھیے یہ تمام چیزیں ایسی ہیں کہ جس کو خیال رکھنا چاہیے. اور یہاں پر کاش کوئی اس آواز کو سنے اور کسی کے اندر یہ جذبہ بیدار ہو، کچھ آپ میں سے خواتین آگے آئیں، کچھ علاقے کے اندر، کوئی ضروری نہیں کہ بہت بڑا ادارہ ہو، امام بارگاہ کے اندر بھی اس طرح کے ایک روزہ سیمینار، دو روزہ یا تین روزہ کوئی ورکشاپ یا اس طرح کی کوئی چیز بھی کروائی جا سکتی ہے، جس میں علاقے کی عورتوں کو جمع کیا جائے، ان کو ان کے فرائض سے آگاہی دلوائی جائے، ان کو جو ہے نا پرووائڈ کیا جائے باقاعدہ کہ کس طرح سے تربیت کرنی چاہیے. آیت اللہ ابراہیم امینی نے، جنہوں نے اس موضوع پر کافی کام کیا ہے، وہ فرماتے ہیں کہ میری خواہش ہے کہ کاش میں کوئی ایسا قانون بنا سکتا کہ جب تک شادی سے پہلے یا نکاح کے بعد رخصتی سے پہلے اس کورس کو کرنا لازمی قرار دیتا جس میں خانگی زندگی کے تمام معاملات سکھائے جاتے، تربیت اولاد کے تمام امور سکھائے جاتے، پھر ایگزام کوالیفائی جو کر لیتا اس کو ایک سرٹیفکیٹ دیا جاتا کہ اب یہ شادی کرنے کا اہل ہو گیا، اس نے تمام باتیں سیکھ لیں. کاش میں ایسا کوئی قانون بنا سکتا. دیکھیے ایسے قوانین بہت سارے ایسے ہیں جو حکومتیں اگر چاہیں تو اس کو امپلیمنٹ کر سکتی ہیں. جیسے خود انڈونیشیا کے اندر ایک قانون ہے کہ اگر جب تک کوئی شخص شادی اگر کرنا چاہے تو جب تک حج نہ کر لے وہ شادی نہیں کر سکتا ہے. قانون ایک لحاظ سے اب ہو سکتا ہے اس میں کچھ سقوم اور خرابیاں جو ہیں وہ کوئی نکالے، لیکن بہرحال ایک اچھی چیز سے بہت کم عمری میں جو نوجوان وہاں پر ان کے حج کرتے ہوئے نظر آتے ہیں. اور ہمارے ہاں جتنے بھی ہوتے ہیں ان میں اکثریت جب وہاں جاتی ہے تو اکثر حکومت سعودی عرب کو باقاعدہ شکایت کرنا پڑی کہ اتنے بوڑھے افراد وہاں پر بھیج دیتے ہیں جو جاتے انتقال کر جاتے ہیں حج کرنے سے بھی پہلے. تو جوانی میں انسان حج کر لے تمام چیزوں سے، تو بہرحال ایک اچھے قانون کے طور پہ. تو کہتے ہیں کاش میں کوئی ایسا قانون بنا سکتا کہ باقاعدہ کوئی سرٹیفکیٹ پروگرام ہوتا، کوئی ایک کورس ہوتا 3 مہینے کا 6 مہینے کا کہ اس کو کوالیفائی کر لے، تمام چیزیں سیکھ لے، ابھی شادی کے لیے ایلیجیبل. مثلا کسی جگہ کوئی اگر ذمہ داری سنبھالنا چاہتا ہے، اسی کوئی ٹریننگ ہی نہیں ہے، پائلٹ بننا چاہ رہا ہے، وہ ڈائریکٹ جا کے اس کو پائلٹ کی سیٹ پہ بٹھا دیا جائے تو یہ تو سب کو ڈوبوئے گا نا. تو اسی طریقے سے اولاد پیدا ہو جائے گی ان کی اور یہ بے تربیت یافتہ افراد. اچھا اس میں کچھ چیزیں ایسی ہیں جو ہم مرحلے وار بیان کریں گے تو آپ حیران ہوں گے کہ بہت ساری چیزوں کا ٹائم نکل چکا ہے. یعنی وہ افراد کے جو تربیت جن کی اولادیں پیدا ہوئیں، کتنی ایسی چیز تھی کہ جو بہت شروع میں جن کا خیال رکھنا تھا وہ وقت نکل گیا. تو جب یہ کہ یہ پہلے سے یہ تمام چیزیں سیکھ لی جائیں تاکہ ان مرحلوں کے اوپر ان اعمال کو کرتے ہوئے انسان جائے اور پھر دیکھے گا کہ وہ کتنا اس کو اس بچوں کے اندر تبدیلی نظر آئے گی اور معاشرے سے بالکل ایک الگ طرح کے بچے وہ نظر آئیں گے جو اس طرح کے تربیت یافتہ ہوں. تو اب دیکھیں کن صفات کا حامل ہونا چاہیے اس مربی کو، پہلے ہمیں آج یہ اس موضوع کے اوپر تھوڑی سی جو ہے وہ بات کر لیتے ہیں. دیکھیے کوئی بھی شخص جو کہ تربیت کرتا ہے اس کے اندر بھی تو کچھ صفات ہونی چاہیے نا. سب سے پہلے تو اس کی معلومات کتنی وسیع ہونی چاہیے. جو تربیت کسی اور کی کرے گا اسے خود بھی تربیت یافتہ ہونا چاہیے. تو علماء کہتے ہیں مربی کے اندر یا ماں ہوں یا باپ ہوں، ان کی جو پہلی خصوصیت ہے اس کے اندر اخلاص ہونا چاہیے. خدا اس کے دماغ میں ہونا چاہیے کہ پروردگار نے مجھے حکم دیا ہے. ایک للہیت اور اخلاص اور اللہ اس کے دل و دماغ میں ہونا چاہیے. ورنہ دنیاوی مقصد کے لیے بھی اولاد کو پالا جا سکتا ہے. دنیاوی لحاظ سے وہ پڑھ لکھ جائے، اپنے پاؤں پہ کھڑا ہو جائے، اچھا کھانے کمانے لگے، گھر بار اس کا ہو جائے، اولاد ہو جائے، بڑھاپے کا ہمارا سہارا بن جائے، اچھا شہری بن جائے. تو دماغ میں یہ تصور ہونا چاہیے اللہ کی طرف سے کہ اللہ نے فریضہ عائد کیا ہے اور اللہ کی طرف سے جو احکامات اس سلسلے میں ہیں ان چیزوں کو وہ کرے تاکہ جس سے بچہ اس کا سعادت مند بن سکے اور اپنے آپ کو خود بھی جہنم سے بچا سکے اور اپنی بعد میں آنے والی اولادوں کو بھی. تو اللہ کے دیکھیے بہت ساری ایسے موقع آتے ہیں جس سے اس وقت اللہ دماغ سے نکل جاتا ہے. یہی وجہ ہے کہ پیغمبر اسلام نے باقاعدہ غصے کی حالت میں اللہم صلی اللہ علیہ وسلم غصے کی حالت میں بچے کی تربیت سے منع کیا. یعنی جس وقت آپ شدید غصے کی حالت میں ہوتے ہیں اس میں بچے کی کوئی تربیت نہیں ہو سکتی. آپ فقط اپنا ذاتی غصہ بچے پہ نکال رہے ہوتے ہیں، اس وقت اللہ آپ کے دماغ سے نکل جاتا ہے. کیوں امیر المومنین علیہ الصلاۃ والسلام اس کافر کے سینے سے اتر آئے تھے اور قتل کرنے کا ارادہ اس کو ترک کیا تھا کہ اس وقت میں میرا ذاتی غصہ کہیں اس شخص کے اوپر نہ ہو جائے، میں اللہ کے لیے اس کو قتل کرنا چاہتا ہوں. تو قربتاً الی اللہ کی نیت، باقاعدہ والدین اپنی نیت کو آج سے تبدیل کریں کہ ہم اللہ کے لیے قربتاً الی اللہ، اللہ ہمارے دماغ میں ہے، ہم اس کی وجہ سے اس کے حکم کی تعمیل کے اندر اپنی اولاد کو تربیت دینے کا بیڑا اٹھا رہے ہیں. یہ پہلی چیز. دوسری چیز یہ ہے کہ ہمیشہ آپ کو جو بھی مربی ہوگا اسے اپنے علم بڑھانا پڑے. تربیت مجھے کیسے کرنی؟ دیکھیں کوئی بڑا باورچی بننا چاہے، آج کل ٹی وی پہ کھانے پکانے کے بڑے پروگرام اور ایک سے ایک بڑے شیف اس کے اندر جو ہے وہ آ رہے ہیں، اور اس کو کھانا پکانا ہی نہ آتا ہو مثلا، تو وہ دوسروں کو کھانا پکانے سکھانے چلا ہے وہ، تو کیا ہوگا کہ یہ اس کو اپنا علم بڑھانا پڑے گا جو بھی تربیت کرنے والا ہے. اور اس سلسلے میں جتنی بھی کتابیں، تقریباً 10-11-12 کتابیں تو ایسی ہیں جو مارکیٹ میں تربیت اولاد کے عنوان سے اچھی کتابیں بھی مارکیٹ میں اویلیبل ہیں اردو زبان میں، اور فارسی عربی میں تو خیر بہت زیادہ ان کی بڑی تعداد ہے، لیکن بہرحال اردو زبان میں بھی 11-12 کتابیں ترجمہ ہو گئیں. تو والدین کو چاہیے سب سے پہلے تو وہ کتابیں خرید لیں. اس کے بعد بہت ساری کتابیں ہیں، اس کے علاوہ علماء کے بہت سے دروس ہیں. یعنی خود ہمارے استاد محترم نے اپنے ایک درس میں بیان کیا تھا کہ 70-80 کے قریب تو میں ہی اس موضوع کے اوپر درس دے چکا ہوں، یعنی وہ ہمارے استاد محترم، بلکہ شاید اس سے بھی کہیں زیادہ. تو یا دیگر صاحبان جو ایمان و مخلص والدین ہیں ان سے انسان مشورہ لے. یعنی جو مربی ہے اس کو اخلاص اپنے اندر پیدا کرنا ہے، اپنے علم کو بڑھانا ہے. علم بڑھانے کی کتابیں طریقہ ہو سکتا ہے، علماء کے درس ہو سکتے ہیں. اس کے علاوہ جو دیگر سنسیئر والدین یا تجربہ کار والدین ہیں جنہوں نے اچھی اولادوں کی تربیت کی، ان سے انسان کانٹیکٹ کرے، ان سے طریقہ کار پوچھے کہ آپ نے ایسا کیا طریقہ کار کیا کہ آپ کے بچے اچھے نکل گئے، ہمیں بھی وہ چیزیں بتائیں. ہو سکتا ہے کچھ ایسی ٹپس وہ آپ کو دے دیں کہ جس سے جو ہے وہ آپ کے بچے بھی جو ہے وہ نیکوکار ہو جائیں. تو اس کے بعد یہ ہے کہ بچہ دیکھیے آپ کے والدین کے نا عمل کو دیکھتا ہے، ایک ایک چیز وہ آبزرو کر رہا ہوتا ہے، وہ بعض زبانی بازو نصیحت نہیں سنتا، وہ حتیٰ کہ جو ایکشنز کر رہے ہوتے ہیں اس کی بھی کاپی کرنے کی کوشش کرتا ہے چاہے وہ کتنا ہی چھوٹا کیوں نہ ہو. تو اچھا دیکھیے بڑے لوگوں کا یہ بھی یہی حال ہوتا ہے، جب بھی یہی وجہ ہے کہ پیغمبر اسلام نے چالیس سال تک عملی طور پر تربیت کر، پہلے نا عمل کر کے دکھایا، پھر اس کے بعد لوگوں کو تربیت دینی شروع کی، پھر اس کے بعد اعلان رسالت کیا. بڑوں میں بھی ہوتا ہے، پہلے وہ آپ کے عمل کو دیکھتے ہیں، پھر قول و فعل کا کوئی تضاد تو نہیں ہے، پھر آپ کی بات کو سنتے ہیں. تو بچہ جو ہے والدین کو پورا دیکھ کے کاپی کر رہا ہوتا ہے. تو عمل، والدین جو ہے ان کو عمل کے اعتبار سے مضبوط ہونا چاہیے. یہی وجہ ہے کہ ہمارے چھٹے امام، امام جعفر صادق علیہ السلام، اور مختلف الگ الگ الفاظ میں بھی آئیے، کون ادات الناس الی اللہ بغیر السنتکم، کہ دیکھو زبان کو مت ہلاؤ اللہ کی طرف بلانے میں، بلکہ اپنے عمل سے تبلیغ کرنے کی کوشش کرو. بغیر السنتکم یعنی زبان کو ہلائے بغیر، یعنی تمہارا خود عمل اس کیسا ہو کہ لوگ اس کو اللہ کی طرف جو ہے خود بخود وہ کھینچ کر لے جائے. تو بہت کم لوگ ہوتے ہیں جس زبانی واضح نصیحت کا اپنی جگہ پر ایک اثر ہے، لیکن وہ عمل کے اعتبار سے اگر آپ کوئی نمونہ عمل بن کر دکھا دیں بچے کو، تو وہ خود بخود بہت ساری چیزیں آبزرو کر رہا ہوتا ہے. بس علماء دیکھیے ایک بات بڑی اچھی کہتے ہیں کہ دیکھیے جو بھی ماں یہ چاہتی ہے کہ میری بیٹی جو ہے باحجاب بن جائے، ماں کو خود پہلے باحجاب ہو کر دکھانا پڑے گا. جو صفت بھی آپ چاہتے ہیں کہ آپ کی اولاد میں پیدا ہو جائے، مثلا آپ چاہیں کہ میرا بچہ جو سچا ہو، آپ کو خود سچائی کا پہ عمل کرنا پڑے گا، کہ آپ کا بچہ بہت زیادہ دیانت دار ہو، امانت دار ہو، خوش اخلاق ہو، دیندار ہو، نمازی ہو، روزے دار ہو، والدین کا احترام کرنے والا ہو، تو یہ تمام چیزیں خود مربی کو اپنے اندر پیدا کرنی پڑیں گی. یعنی یہ ممکن نہیں ہے کہ آپ ان تمام چیزوں کی مخالفت کریں اور اس کے بعد پھر توقع رکھیں کہ بچہ میرا بہت اچھا ہو جائے. یہ صرف ایک خواہش ہوگی، دیوانے کا خواب جسے کہا جاتا ہے وہ ہوگا، اس کے علاوہ اس سے زیادہ اس کی کوئی حیثیت نہیں. مثلا کوئی کہے کہ بہت میرا بچہ بڑا ہو کر یعنی علم کے لحاظ سے بھی ہو، تو پھر باپ کو بھی ایسے بننا پڑے گا. ضروری نہیں کہ ہر شخص کوئی باقاعدہ عالم دین ہی بنے، لیکن ایک کم سے کم ایک بیسک دین کی معلومات تو ضرور اس کے پاس، والدین کے پاس ہونی چاہیے. کہا جاتا ہے کہ ہمارے جو رہبر معظم ہیں علی خامنہ ای، یہ دیگر بچوں کی یعنی جو ابتدائی دینی کتابیں ہیں شرع مسئلہ اور دیگر جو ابتدائی دینی کتابیں ہیں ساری کی ساری انہوں نے بچپن میں اپنی ماں سے پڑھی، اپنی والدہ گرامی سے. یعنی ماں اتنی تربیت یافتہ گھر کے اندر موجود تھی کہ ابتدائی حوزہ بھی ابتدائی دینی کتابیں ساری ماں نے ان کو پڑھائی. تو اگر خود عامل نہیں ہیں اور خود وہ تربیت یافتہ نہیں ہیں اور خود دیندار نہیں ہیں تو بچوں سے کیسے تربیت کی توقع کی جا سکتی کہ بڑے تربیت یافتہ ہوں گے. وہ جو لطیفہ بھی ہے نا کہ لڑکا جو ہے ایک درخت جو تھا امرود کا اس کے اوپر چڑھا ہوا تھا تو مالی نے پکڑ لیا اس کو اور کہا کہ بھائی یہ کیا، چلو تمہیں پکڑ کے تمہارے باپ کے پاس لے کے چلتا ہوں. اس نے کہا دور جانے کی ضرورت نہیں، ابا برابر والے پیڑ پہ چڑھے ہوئے وہ بھی امرود کھا رہے ہیں. تو اب یہ جو ہے اس قسم کا، یعنی خود والدین بھی اسی کے اندر گرفتار ہوں گے تو یہ ایسے جو ہے وہ بچوں کی تربیت کون کرے گا، ان کو خود بھی والدین کو اپنا کردار ایسا بنانا پڑے گا. امام خمینی کے جو استاد تھے آیت اللہ شیخ عبد الکریم حائری، کتنا ہر دفعہ تقریباً کم و بیش کسی نہ کسی لیکچر کے اندر ان کا ذکر آ ہی جاتا ہے اور واقعتاً ہے بھی اتنی بڑی شخصیت کہ حوض علم قم شیخ عبد الکریم حائری نے قائم کیا تھا، جو قم میں آج علمی بہار آپ کو نظر آ رہی ہے اور ہزاروں مجتہدین یہاں پر خدمات انجام دیتے نظر آ رہے ہیں اور جب تک گزر چکے ہیں اور جو آئندہ آئیں گے وہ سب کا ثواب شیخ عبد الکریم حائری کے نام اعمال میں لکھا جاتا رہے گا. ان کے اپنے والد پیشے کے اعتبار سے قصائی تھے. دیکھیں پیشہ کسی کا کوئی بھی ہو لیکن اگر کوئی تربیت یافتہ ہے تو اور اپنی اولاد کی اچھی تربیت کر جائے. اچھا ان کے والد ابتدا میں لاولد تھے اور کوئی اولاد نہیں ہو رہی تھی. 15 سال یہاں تک کہ گزر گئے اور ان کی بیوی جو تھیں وہ بانج تھیں، انہوں نے کہا کہ میں آپ کے لیے خود زوجہ تلاش کروں گی. ماں بھی تربیت یافتہ عام جھمیلوں کے اندر پڑھنے والی نہیں ہے، وہ بھی چاہتی ہیں کہ کوئی ایسے بہرحال ایک آگے بڑھ جائے معاملہ اور اولاد پیدا ہو جائے کسی بھی ذریعے سے ہو تو ہم اس کی سب مل کر اس کی تربیت کریں. کہا کہ میں خود بیوی تلاش کروں گی آپ کے لیے کوئی دوسری زوجہ، یہاں تک کہ انہوں نے ایک بیوہ عورت تلاش کی جس کی 3 سالہ بچی تھی. بہرحال نکاح ہوا شیخ عبد الکریم حائری سے اور اس کے بعد جب شادی والے دن اس بچی کو جب ماں سے جدا کیا گیا تو بچی اس قدر روئی کہ اتنے رحم دل اور اخلاق کریمہ سے آراستہ جو شیخ عبد الکریم حائری کے جو والد گرامی تھے وہ برداشت نہیں کر سکے اور اس عورت کو مہر دے کر رخصت دیا کہ کہا میں اس بچی کو ماں سے جدا نہیں کر سکتا، اگر پروردگار نے مجھے اولاد دینی ہے تو میری اسی بیوی سے مجھ کو دے دے ورنہ میں کم سے کم یہ ظلم نہیں کروں گا. ظاہر تربیت یافتہ. اور اس کے بعد پہلے ہی سال اس واقعے کے شیخ عبد الکریم حائری کی 15 سال بعد انہی زوجہ کے ذریعے ولادت ہو گئی. جو کہ بعد میں عالم بنے، فقی بنے، مرجع بنے، یہاں تک کہ حوض علم قوم کے بانی بنے. انہی کے شاگردوں میں امام خمینی تھے، امام خمینی کے استاد تھے شیخ عبد الکریم حائری اور پھر خود امام خمینی نے جو انقلاب برپا کیا اور اس کے بعد پوری دنیا کے اندر جس اعتبار سے اسلام پھیلا ان سب کا بھی ثواب کا باعث جو شیخ عبد الکریم حائری جن کے والد قصائی تھے لیکن تربیت یافتہ ماں اور باپ نے اس کے نتیجے میں کیسا فرزند پیدا ہوا، فرزند کی پھر ایسی تربیت کی کہ اتنے بڑے مرتبے کے اوپر جو ہے فائز ہوا. تو دیکھیں اس طرح سے یہ بات آگے بڑھتی ہے، بڑے لوگوں کا بچپن بھی بڑا ہوتا ہے. ان کے پیچھے اگر آپ جائیں ذرا تحقیقات کریں تو وہ عام افراد کی طرح سے لا پرواہ، لاوبالی یا غیر شائستہ اخلاق کے حامل نہیں ہوتے اور یہ سب کچھ تربیت کی وجہ سے ہوتا ہے. یہی وجہ ہے کہ آیت اللہ حسین بروجردی یہ جب نجف میں پڑھ رہے تھے تو ان کے والد نے بہانے سے ان کو بروجرد بلوایا کیونکہ شادی پر تیار نہیں ہوتے تھے. بہرحال جب آئے تو ان کے والد نے کہا کہ بھائی اب تمہاری شادی کرنا ہے اس وجہ سے ہم نے تمہیں بہانے سے یہاں پر بلوایا ہے. کہا کہ بابا اب مجھے یہ لگتا ہے میں تو علم میں بہت بلند مقام حاصل کرنا چاہتا تھا لیکن مجھے لگتا ہے کہ اب اپنی خواہش کو مجھے خیر آباد کہنا پڑے گا کیونکہ شادی کے بعد اتنے جھمیلوں میں انسان گرفتار ہو جاتا ہے کہ پھر میں کسی علمی بڑے مقام کو حاصل نہیں کر سکتا. کہا کہ نہیں بیٹا خدا پر بھروسہ کرو، ہم نے تمہارے لیے ایسی تربیت یافتہ شریک حیات تلاش کی جو علم و اخلاق سے بھرپور ہے. شادی ہوئی اور اس کے بعد ایسی علمی ترقی آیت اللہ حسین بروجردی کی ہوئی کہ جہان تشیع کے مرجع بن گئے. تو یہ کیا ہوا، یعنی انتخاب جو ایسا ہوا اس آنے والے بچوں کے اعتبار سے، اور خود والدین بھی اس طرف متوجہ تھے، انہوں نے اپنی بہو کا انتخاب بھی اسی طرح سے کر کے لے کر آئے تاکہ اس کے بعد جو نسل پیدا ہو اور اس کے بعد جو بھی آگے معاملہ چلے گا اس سے دیکھیں پورے جہان تشیعوں کی ایک لحاظ سے تربیت کرنے والا آیت اللہ محمد حسین بروجردی پیدا ہو گیا۔ اسی طریقے سے آیت اللہ سید محمد حسین طباطبائی جب جوانی کا دور تھا اور اس کے بعد پھر ان کی جو ہے شادی ہوئی، اور یہ اپنے تمام تر روحانی کمالات کو بڑھاپے تک، ہی کہتے تھے کہ سب کی سب میری زوجہ کی مرہون منت، یعنی وہ تربیت یافتہ زوجہ اور اس کے بعد پھر آیت اللہ طباطبائی کی اپنی اولادیں ساری جس ادوار سے ان کی تربیت کی، اور اسی طرح سے خانم خدیجہ ثقفی جو امام خمینی کی زوجہ محترمہ، یہ خود ان کی اگر آپ سیرت کو دیکھیں کس طرح سے انہوں نے مشقتوں والا دور گزارا ہے، اپنے اولادوں کے کس طریقے سے تربیت کی کہ سارے کے سارے عالم بنے، بڑے بڑے بہت بڑے علمی مقام تک پہنچے، خاص طور پر مصطفیٰ خمینی تو خود شہید کر دیے گئے، ورنہ بہت بڑے علمی مقام حتیٰ کہ مرجعیت تک بھی وہ پہنچ سکتے تھے، اور جس اعتبار سے ان کی تفسیر تھی بہت سے معاملات میں کہا جاتا ہے کہ وہ تفسیر آج کل تو آیت اللہ طباطبائی کی تفسیر المیزان ہے، لیکن ان کی تفسیر شاید سب سے اوپر نکل جاتی، لیکن بہرحال تو یہ سب ان ماؤں کی وجہ سے یہ تمام چیزیں ہوئیں کہ ان سب کی اولادیں اتنی باکمال جو ہیں وہ بنی۔ تو اور یہی علماء کہتے ہیں کہ بہت سے عرفا انہوں نے عرفان کے 100 درجات یا جو عرفان کی جو 100 سالہ جو طویل سفر جو طے ہوتا ہے مشقتوں کے ذریعے، وہ صالح زوجہ کے ذریعے فقط ایک رات میں انہوں نے جو ہے طے کیا، یعنی بعض اوقات اس کے بعد انسان کے لیے اتنی آسانی ہو جاتی ہے اگر کوئی صالح شریک حیات، کوئی بہترین نیکوکار اس کو مل جائے، تاکہ اس کے بعد آنے والی نسلوں کے لیے بہت تربیتی امور بہت آسان ہو جاتے ہیں اور بہترین اولاد اس کے نتیجے میں ایک تربیت یافتہ پیدا ہوتی ہے۔ تو بہرحال دیکھیں تربیت مربی اگر ہو جائے تو پوری نسل برباد ہونے سے بچ جاتی ہے، لیکن یہاں پر کیا ہوتا ہے کہ وہ سانچا وہ بھی اگر خراب ہو جائے جس کے اندر کوئی پروڈکٹ ڈال کے تیار ہونی تو پھر وہ پروڈکٹ بھی خراب ہی نکلتی۔ دیکھیں وہ چیز کہی جاتی ہے نا کہ مفکر کا بڑا اچھا قول ہے کہ لوگ عمل نہیں کرتے، میں نے لوگوں کو کہتے ہیں مذہب کے لیے لڑتے دیکھا ہے، مذہب کے لیے حمایت کرتے دیکھا ہے، لوگوں کو مذہب کی مخالفت کرتے دیکھا ہے، یہاں تک کہ لوگوں کو مذہب کے لیے مرتے دیکھا ہے، لیکن لوگوں کو مذہب کے مطابق زندگی گزارتے نہیں دیکھا۔ یعنی تمام چیزیں کر لیں گے لیکن عمل کر کے نہیں دکھائیں گے مذہب کے مطابق۔ تو بہرحال یہ تمام چیزیں ایسی ہیں کہ دیکھیے سب سے پہلا مرحلہ علماء یہ فرماتے ہیں کہ والدین کا جو ہے وہ نیک ہونا، والدین اگر نیک ہو جائیں تو سارے مسئلے اس لحاظ سے آسان ہوتے چلے جاتے ہیں اس کے بعد اور معاشرے کے اندر پھر وہ تبدیلی نظر آتی۔ وہ جو کہا جاتا ہے نا کہ روایت ہے، اس کا مفہوم یہ ہے کہ آخری زمانے میں مائیں بہتر ہے کہ سانپ اور بچھو پیدا کریں بنسبت اس کے کہ وہ بے تربیت یافتہ اولادیں پیدا کریں۔ مفہوم ہے روایت کا، الفاظ تھوڑے سے مختلف ہیں لیکن مفہوم یہ ہے کہ بہتر ہے کہ تم سانپ اور بچھو پیدا کر لیتی، لیکن تم نے یہ اس طرح سے اولادوں کو بے تربیت کر کے معاشرے کے اندر چھوڑ دیا، یہ زیادہ نقصان دہ ہو گئے اس سانپ اور بچھوؤں سے بھی۔ یہی وجہ ہے کہ امیر المومنین علیہ الصلاۃ والسلام افسوس کرتے تھے باقاعدہ کہ مائیں آج کل مالی کے اشتر جیسے لوگ پیدا کرنے سے قاصر ہیں، ماؤں کو مخاطب کر کے کہا ہے، مالی کے اشتر مصر میں جن کا روضہ ہے مالی کے اشتر کا، اور یہ ان کی قبر مبارک ہے مالی کے اشتر کی، جن کے متعلق امیر المومنین کہتے تھے کہ اللہ کہ مالک اشتر کی میرے نزدیک وہی حیثیت ہے جو اللہ کے رسول کے لیے میری حیثیت تھی، یعنی اس طرح کے مالک اشتر۔ اور پھر وہیں انہی مالک اشتر کے بیٹے ابراہیم نے مالک اشتر، جن کے روزے کو تھوڑے عرصے پہلے تکفیریوں نے باقاعدہ بلاسٹ کر کے وہاں پر ان کے روزے کو شدید نقصان پہنچایا۔ تو بہرحال تو امیر المومنین نے کیا فرمایا کہ آج کل مائیں مالک اشتر جیسے افراد پیدا کرنے سے قاصر، یعنی تربیت یافتہ ماؤں کی کمی ہو گئی، ماؤں کی کمی، ماؤں کے اندر کوئی جو کمزوری ہوتی ہے، محمد حنفیہ بار بار جاتے تھے اور حملہ کرتے تھے اور ناکام واپس آتے تھے، تو امام نے محمد حنفیہ کے ہاتھ پر ہاتھ مار کے کہا تھا یہ ماں کی کمزوری کی وجہ سے، اور اس کے مقابلے میں ایک ایسی شجاع خاتون کا اپنی انتخاب اسی وجہ سے واقعہ کربلا کے حوالے سے کروایا تھا کہ ابو الفضل العباس جیسا جوان جو ہے پیدا ہو سکتا. اور امام نے تربیت یافتہ ماؤں پر باقاعدہ فخر کیا ہے. نہیں کہتے تھے امام کہ میں تمہاری بیعت اس وجہ سے نہیں کر سکتا کیونکہ ہم نے پاکیزہ گودوں میں پرورش پائی. دیکھیے کہا جاتا ہے نا کہ بچہ سب سے زیادہ ماں کا اثر جو ہے وہ قبول کرتا ہے, وہ سب سے زیادہ ماں کے ساتھ رہتا ہے, ماں کو زیادہ فوکس کرتا ہے. باپ کی الگ ذمہ داریاں ہیں لیکن وہ بھی ساتھ ساتھ ہی ہیں. جب بھی ہم وہ پڑھتے ہیں نا زیارات کے اندر بھی واشہد انک کنت نورا فی الاصلاب الشام خطے والارحام المطہرات, یعنی اکثر زیارات کے اندر یہ معنی اور مفہوم ملتے ہیں کہ آئمہ کا جو نور تھا وہ پاکیزہ سلبوں سے ارحام مطہرہ میں منتقل ہوا ہے. یعنی باپ کے لحاظ سے پاکیزہ سلب اور ماں کے پاکیزہ رحم. اور باقاعدہ امام نے اپنے ان کے اوپر فخر بھی کیا ہے, اپنے والدین کے اوپر ہی نہیں, وہ تربیت یافتہ والدین اور اپنی ماؤں کے اوپر جو ہے فخر کیا ہے. جس طریقے سے کہا جاتا ہے نا کہ جو کہ زہیر ابن قین, ان کی قسمت ان کی تربیت یافتہ بیوی کی وجہ سے تبدیل ہوئی اور پلٹ گئی, ورنہ یعنی گویا سعادت ابدی کی طرف جو آئے ہیں ابدی شقاوت سے سعادت ابدی کی طرف آئیں زہیر ابن قین. ابتدا میں امام حسین علیہ السلام کی اتنی معرفت نہیں تھی, ایک لحاظ سے غیر جانبدار تھے, بلکہ اتفاق سے امام کے ساتھ ساتھ ہی سفر کر رہے تھے. امام کا جہاں خیمہ لگتا تھا وہاں سے دور ہٹ کے اپنا خیمہ لگاتے تھے. اور اب تو کیونکہ اس متعلق فلمیں بھی آ گئی ہیں کہ زہیر اس وقت بیٹھے ہوئے کھانا کھا رہے تھے اور قاصد نے جو ہے آ کر کہا کہ امام حسین نے آپ کو یاد کیا ہے, تو زہیر کے حلق میں کھانا پھنس گیا, سخت پریشانی ہے. اسی وقت ایک تربیت یافتہ بامعرفت زوجہ کی آواز گونجتی ہے اور کہتی ہے زہیر کس سوچ میں پڑ گئے ہو, امام وقت نے تم کو پکارا ہے, کیوں جواب نہیں دیتے ہو. اور اس تربیت یافتہ زوجہ کی وجہ سے زہیر کی قسمت پلٹ گئی, خواب غفلت سے بیدار ہوئے گویا جس طریقے سے جھنجھوڑ دیا گیا. دیکھیے اگر کوئی دنیا دار زوجہ ہوتی تو کہتی تھی کہ کون سا امام کے اور چاہنے والے بہت سے ہیں, تم ہی جا کے وہاں پر کیا کرو گے, اور بہت سارے بہانے پیش کر سکتی تھی. لیکن نہیں, اس نے بیدار کر دیا زہیر کو. اس کے بعد زہیر گئے ہیں اور اس کے بعد کس طرح سے شہادت کو حاصل کیا اور ایک سعادت ابدی کو اپنی اس بیوی کے فقط ایک جملے نے زہیر کو تبدیل کر کے رکھ دیا. تو ایسی تربیت یافتہ زوجہ ہوں گی, ایسی تربیت یافتہ افراد ہوں گے. تو گھر میں کوئی بھی اگر ایک شخص بھی تربیت یافتہ ہو جائے اور دوسرے کی تربیت کا بیڑا اٹھا لے, دوسروں کو بھی سعادت کی طرف اسی انداز سے لا سکتا. ہاں اگر ماں خراب ہو جائے تو پھر بہت مشکل ہو جاتا ہے. گھروں میں ہم دیکھتے ہیں کہ جن کی مائیں خراب ہو گئی ہیں وہ گھروں میں ان اولادوں کا بہت مشکل ہو گیا ہے کہ وہ تربیت یافتہ ہو جائیں. حضرت نوح کے متعلق کہا جاتا ہے کہ حضرت نوح کے چار بیٹے تھے, تین بیٹے نیکوکار تھے, ایک بیٹا خراب نکل گیا تھا, وہی جس کے متعلق کہا جاتا ہے کہ وہ پہاڑ پر جا کر چڑھ گیا تھا. اس کی وجہ روایت میں یہ بتائی گئی وہ تین بیٹے الگ ماں سے تھے اور یہ جو ایک یہ والا بیٹا تھا یہ الگ خراب ماں سے تھا, جس کا اخلاق و کردار اور جو ہے وہ عقیدہ بھی خراب تھا. تو اور یہی وجہ ہے کہ ان بے تربیت اولادوں کو دیکھ کر سخت افسوس کا اظہار کیا امیر المومنین علیہ الصلاۃ والسلام نے جنگ جمل میں, جب لاشیں بکھرے ہوئے تھے. ان بکھرے ہوئے لاشوں میں جو جنگ جمل کے میدان میں بکھرے ہوئے تھے, مولا اس میدان میں بیٹھ کر لاشوں کے پاس بہت روئے. کہا جاتا ہے کہ تاریخ انسانیت میں کسی فاتح جرنیل کو فتح کے بعد آج تک کبھی کسی نے روتے نہیں دیکھا. اور امام فرماتے تھے کہ یہ لوگ روزے رکھتے تھے, یہ نمازیں پڑھتے تھے, یہ کس انداز سے جہنم میں چلے گئے. یعنی دیکھیے بے تربیت یافتہ اولاد جہنم میں جاتی, یعنی مائیں اگر ان کی صحیح طور پر تربیت کرتی اور محبت اہل بیت کو ان کے اندر منتقل کرتی اور یہ اپنے امام کی معرفت رکھتے اور اپنے امام کی اطاعت کرتے ان کے احکام کی خلاف ورزی نہ کرتے, تو یہ کبھی جہنم میں نہیں جاتے. تو جو فسق و فجور کی زندگی گزار رہے ہیں ان کی اولاد صالح ہو جائے توقع رکھنا ہی بالکل ابس ہے. اس لیے علماء نے تربیت اولاد میں سب سے پہلا مرحلہ جو رکھا ہے وہ ہے انتخاب ہمسر کا. دیکھیے تربیت اولاد سے شروع نہیں ہوتی, انتخاب ہمسر سے شروع ہوتی. یہ پہلا ہے سب سے, خواہ بیوی ہو خواہ شوہر، سانچہ صحیح ہوگا تو پروڈکٹ بھی صحیح نکلے گی۔ اکثر والدین دیکھیں ان کی ذمہ داری کی جب تلاش میں نکلتے ہیں، اپنے لیے داماد کی تلاش میں، اپنے لیے بہو کی تلاش میں، بہنیں نکلتی ہیں اپنے لیے بھابھیوں کی تلاش میں، تو اس میں ڈھونڈی جانے والی خصوصیات میں جو سب سے کمتر چیز ہے وہ دین ہے، سب سے کمتر۔ بلکہ اگر پایا جائے تو شاید وہ رشتہ ریجیکٹ بھی ہو جاتا ہے۔ بہت سی جگہوں پہ یہ دیکھا کہ اچھا دیندار ہے نہیں بھائی، یہاں پر شادی نہیں کریں گے۔ یعنی خود میرا اپنا ناقص تجربہ، جس سے کوئی تجربہ بھی نہیں کہا جا سکتا، لیکن میں نے جتنا بھی کچھ دیکھا ہے، میں نے یقین کیجئے بے نمازی ہونے کی وجہ سے کسی کی طلاق نہیں دیکھی، نمازی کی طلاق دیکھی، نماز جس میں نماز کو بیس بنایا گیا ہو، نماز جماعت میں جانے کی وجہ سے میں نے ایک طلاق دیکھی کہ نماز جماعت کے لیے ہر دفعہ مسجد، حالانکہ تین اوقات دن میں مثلا وہ جاتا تھا، اس وجہ سے طلاق ہو گئی۔ تو اچھا پھر اس کے بعد جب ان خصوصیت نہیں دیکھی جاتی تو پھر جو بہو آتی ہے اس کے بعد ساس و نندوں کا جو حشر کرتی ہے، ظاہر ہے وہ ان خصوصیات کو دیکھ کے لاتی ہیں۔ یعنی خود اس مدرسے میں پڑھنے والی بہت سی ایسی خواتین جن کی پوری پوری بہنیں دیندار تھیں، اس مدرسے میں پڑھتی تھیں، جب اپنے بھائی کے لیے تلاش کرنے نکلیں تو کسی خصوصیت کو نہیں دیکھا، صرف وہی بظاہر خوبصورتی اور اچھا خاندان یا مال و دولت کو دیکھا، اس کے بعد اسی نے آ کر ان کا جو تگنی کا ناچ اس کے بعد نچایا اس نے، تو وہ اس سے نتیجہ جو ہے وہ سامنے آ گیا۔ دیکھیے یہ ایسی چیز ہے کہ شادی کے دن ہی کہا جاتا ہے کہ دولہا اور دلہن جو ایک دوسرے کا ہاتھ پکڑتے ہیں، تو کہا جاتا ہے کہ اصل میں یہ اس کی ابتدا ہو رہی ہوتی ہے اس فارمیلٹی کی طرح سے، جس طرح دو باکسرز جب رنگ میں جاتے ہیں تو ایک دوسرے کو ہاتھ ملاتے ہیں، کیونکہ تربیت یافتہ نہیں، اس کے بعد تو انہوں نے دنگل بنانا ہے گھر کو۔ تو جو ابھی تربیت اولاد کی پہلی سیڑھی تھی، صحیح جگہ پر شادی ہونا، دیکھیں شادی کو خود بڑا خوفناک آج کل بنا دیا گیا اور بڑے لطیفے بھی بنا دیے گئے کہ جناب ایک شادی فقط ایک ورڈ نہیں ہے، یہ سینٹینس ہے، لیکن ہے لائف سینٹنس، عمر قید۔ شادی کو کہا جاتا ہے کہ جناب شادی جو ہے ایک ورکشاپ کی طرح سے، جس میں مرد جو ہے ورک کرتا ہے اور عورت شاپ کرتی ہے، یا کہا جاتا ہے کہ شادی کرنا کوئی بھی مسئلہ نہیں، شادی ایسی ہے جیسے پارک میں گھومنا کے لیے، لیکن کون سا پارک؟ جوریسک پارک۔ تو بہت سارے دیکھیں لوگ اس طرح سے یہ والا کانسیپٹ آ کے انسان ہیبت ناک ہو جائے، پریشان ہو جائے کہ گویا شادی وہ کرنے جا رہا ہے تو بہت ہی کوئی خوفناک چیز اس کے ساتھ پیش آنے والی۔ دیکھیے علماء ایک بات اور کہتے ہیں کہ دیکھیے شادی کی عمر میں جلدی کرنی چاہیے، انتخاب میں دیر کرنی چاہیے۔ دیکھیے بڑا عجیب و غریب جملہ ہے، اس پہ بہت غور کرنے کی ضرورت ہے۔ شادی کی عمر میں جلدی کریں، یعنی جلدی ارلی ایجز میں جو ہے بچوں نوجوانوں کی شادیاں ہو جائیں، لیکن انتخاب میں دیر کرنی چاہیے، ذرا ٹھوک بجا کے دیکھنا چاہیے، اپنی دینی معیارات کو دیکھنا چاہیے، اور شادی کے اعتبار سے یعنی جس کے لیے انگوٹھی پہننے جا رہے ہیں کچھ پتہ تو ہو، کوشچن مارک وہاں پر ہونا چاہیے، کس سے شادی کرنے جا رہے ہیں، آپ کی پرائیورٹیز کیا ہیں۔ اگر عام شہری بنانے والی پرائیورٹی ہے اولاد کو تو ٹھیک ہے، پھر تو آپ جس طریقے سے ہو رہی ہیں اس طرح سے، لیکن اگر کوئی سعادت ابدی حاصل کرنی ہے، جنت حاصل کرنی ہے، دوزخ سے اپنے آپ کو بچانا ہے، تو کچھ معیارات ہیں۔ لڑکوں کے اعتبار سے دیکھیے دینی معیارات میں کم سے کم یہ ہونا چاہیے کہ کم سے کم اسے نمازی ہونا چاہیے، روزے دار ہو، نمازی ہو۔ یعنی میرا ذاتی مشورہ یہ کہ عادت و مزاج سے واقفیت دیکھیے ضروری۔ مردوں کے اعتبار سے اس بات کی تحقیق ضرور کر لینی چاہیے، ورنہ بعد میں نتائج بہت خراب نکلتے ہیں۔ کم سے کم یہ نمازی کے بعد ہی تو اسے غسیلہ نہیں ہونا چاہیے، لیکن اگر کوئی شخص بہت غسیلہ ہے، اینگری ینگ مین، تو ایسے لوگوں کے ساتھ بہت پرابلمس ہوتی ہیں، خدا ان لوگوں کو بھی مزاج تبدیل کر کے ان کی بھی شادیاں کروائے، یعنی کہ وہ ایسی رہ جائیں، لیکن بہرحال یہ کہ یہ ان کے ساتھ گزارا بہت مشکل ہو جاتا ہے۔ یعنی کچھ چیزیں ایسی ہیں جس میں واقعی دقت کرنی چاہیے، یعنی ذرا سوچ ٹھوک بجا کر دیکھنا چاہیے۔ اچھا عورت کو کا بھی انتخاب سوچ سمجھ کے ہونا چاہیے، اس کے نفسیات سمجھتے ہوئے۔ البتہ یہ ضرور ہے کہ علماء کا تو خیر نہیں ہے، لیکن لوگوں نے مذاق کے طور پہ کہا ہے کہ جناب عورت کو سمجھنا بڑا مشکل کام ہے، عورت کو سمجھنے کا خلاصے کا جو پہلا حصہ ہے وہ بھی اتنا زیادہ بہت ہی زیادہ جو ہے وہ تفصیلی ہے، اور مردوں کو سمجھنے کے بعد جو سمجھے کہ وہ آخری جو ہے وہ کتاب، وہ بھی اتنی، اور واقعی اس کے اندر زیادہ پیچیدگی نہیں۔ البتہ یہ ہے کہ اگر غلط عورت کا مثلا انتخاب کر کے لے آئے، تو اکثر ہم نے یہ دیکھا ہے کہ اچھا ایک بات اس کے اندر اور بھی کہہ دی جائے کہ بہت سے لوگ کہتے ہیں کہ غلط عورت کا انتخاب کر کے بھی آ جائے تو اکثر بہت بے دین افراد بھی دیندار ہو جاتے ہیں۔ ایک صاحب کہہ رہے تھے کہ بیگم میں تمہاری وجہ سے میرا عقیدہ ٹھیک ہو گیا، वो भी बड़ी हैरानी कहने की, वो कैसे कहने की, इस वजह से कि तुमसे शादी से पहले मैं जहन्नुम पे यकीन नहीं रखता था। तो ये घरों के अंदर देखिए सब कुछ हो रहा है। तो अगर शौहर और बीवी में से एक भी बेतरबियत और खराब निकल गया तो वो दूसरों की दूसरे की गई तरबियत को बिल्कुल जीरो कर देता है, नलीफाई कर देता है, न्यूट्रलाइज कर देता है। यानी आप बच्चे को बनाना चाहते हैं नमाजी और बाप जो है वो नमाजें पढ़ता ही नहीं और अक्सर कजा करता है, बच्चे को बनाना चाह रहे हैं रोजेदार और रमजान में बाप को खाते पीते देखता है, आप मसलन उसको बचाना चाहते हैं गानों से और बाप रिमोट लेकर बैठ जाता है या नाना दादा रिमोट लेकर बैठ जाते हैं और वो बैठ के गाने और मौसीकी उसके ऊपर सुन रहे हैं बैठे हुए। तो ये बच्चा जब इस किस्म के तजादात को देखता है तो वो बहुत कंफ्यूजन का शिकार होता है। बाप मना कर रहा है, वो दादा हजूर ये वाला काम कर रहे हैं, माँ ये कर रही है, बाप उसके बरखिलाफ बात कर रहा है। तो ये तजादात की वजह से बच्चों की अच्छी तरबियत नहीं हो पाती। तो जरूरी है, अच्छा या उल्टा भी कर लीजिए, बाप अगर दीनदार हो और वो मसलन बेटी को बापर्दा बनाना चाहे और माँ जो है वो हिजाब नहीं करती हो तो किस तरीके से बच्ची वो करेगी, यानी दूसरे की तरबियत को खराब कर दिए कर देते हैं। जैसे हम खुद हमारे उस्ताद मोहतरम कहते हैं, मैं एक जगह पर शायद यूएई में किसी जगह पर मजलिस पढ़ने के लिए जाता हूँ, जब पूरा हफ्ता या पूरा अशरा में नमाज की अहमियत के ऊपर पढ़ता हूँ, बाद में एक जाकिर साहब वहां पर आते हैं और उसके बाद उसी जगह मजलिस पढ़कर नमाज के बिल्कुल बरखिलाफ मजलिस पढ़ते हैं कि हजरत हुर ने कौन सी जो है वो नमाजें पढ़नी थी और देखिए वो कितना मुकाम हासिल किया और सर चीज अकीदा होना चाहिए और अमल की इतनी हैसियत नहीं है जिसको बढ़ा दिया गया वगैरह। यानी मेरे पूरे 10 मजलिसों में इसमें मैं मेहनत करता हूं, उसके बाद वो शख्स एक मजलिस में आकर उसको जाया करके चला जाता है। तो बाज़ोगत ये होता है कि माँ पूरी कोशिश कर रही है, बाप के दर्ज अमल की वजह से सारी तरबियत बेकार हो रही है, बाप पूरी कोशिश कर रहा है, माँ की तरबियत की वजह से पूरी चीज खराब हुई जा रही है क्योंकि माँ की तरबियत खुद जो है वो ठीक नहीं हुई। तो अच्छा, अब जिन लोगों की शादियां हो गई हैं, अब वो कहेंगे यार भाई इंतखाब है, हम सर हम कोई नई शादी तो करने नहीं जा रहे हैं, अब हम क्या करें, कोई हम ये भी नहीं कर सकते कि कोई रिवर्स गियर लगा दें और माजी के अंदर चले जाएं टाइम मशीन में बैठ के। जिस तरह लतीफा भी मशहूर है ना, शादीशुदा अफराद को अगर बहुत उदास अगर कोई शख्स हो तो वो अपनी शादी की वीडियो को उल्टी चलाकर देखे, बीवी अपनी उंगली से उल्टी उतारेगी, कार से निकलेगी और अपने घर वापस चली जाएगी और ये रिलैक्स हो जाएगा बिल्कुल। तो अभी ऐसा तो कोई हो नहीं सकता कि हम कोई रिवर्स जो है वो गियर लगा दें और माजी के अंदर चले जाएं और फिर कोई इंतखाब करके लाएं। अब इसका एक ही चीज हो सकती है, वो ये है कि जो एक तरबियत याफ्ता शौहर और बीवी में से हो गया वो दूसरे अपने शरीका हयात की तरबियत का अहतमाम कर, अब उसमें थोड़ी सी मेहनत लगेगी। यहां ये होता है कि आज आप तरबियत याफ्ता हो गए तो बटन दबाने से अगले दिन शौहर भी तरबियत याफ्ता हो जाए, या शौहर बटन दबा के बीवी को अगले दिन से तरबियत याफ्ता कर दे, ये मुमकिन नहीं है, ये मुमकिन नहीं है। और उसमें थोड़ा सा वक्त लगता है, औरतें और मर्द जल्दी हिम्मत हार जाते हैं, उनको घरों में दर्स का इनेकाद करें, दरूस सुनवाएं, किताबें लेकर आएं, हदीसें पढ़ पढ़ के सुनाएं, अपने फ्रिज के ऊपर हदीसें लिखकर लेकर लगाएं और किताब से कोई चीज ऐसी अच्छी चीज पढ़ें उसके इल्म में लेकर आएं, ईमेल उसको कर दें, मैसेज कर दें, बहुत सारे तरीकेकार हो सकते हैं कि जिसपे अपने दूसरे शरीक हयात की तरबियत का एहतमाम इंसान कर सकता है। उसको बाकायदा जमजम पिलाने का एहतराम करें क्योंकि खुद अंदर जाकर बहुत सारी चीजें, जैसे कि हमने पिछली नशिस्त में भी अर्ज किया था, इसके अंदर बड़ी खसूसियात हैं, यानी बहुत सारी चीजें जो हैं वो की जा सकती हैं। आपस में बुरे अल्फाज एक दूसरे को इस्तेमाल ना करें, बुरे अलकाबात इस्तेमाल ना करें, लड़ाई झगड़ा ना करें कि एक फरीक मजहबी हो गया तो फौरन दूसरे को भी चाहता है डंडे के जोर पर करवाना चाहे, तो ये मुमकिन नहीं होता, उसका माइंड तब्दील करना पड़ता है, बुरे अल्फाज कहने से इज्तनाब करना पड़ता है। वो जो देखिए कितनी चीजें इस तरह से दिमाग में आ रही हैं कि वो चोर कहता है कि मसलन मैं दिल चाहता है कि तुम्हारे लिए जो है वो एक कॉलोनी का नाम और एक चौरंगी का नाम तुम्हारे नाम पे रखूं, एक मसलन का नाम नागन चौरंगी और भैंस कॉलोनी मसलन। तो अब ये तमाम चीजें क्या होगा कि औरत को उसकी इज्जत नफ्स मजरू होती है इस किस्म की बातें करने से, तो फिर ये कभी दीन की तरफ उस अंदाज से रागिब नहीं हो सकती। इसी तरीके से औरतें अपने शौहर को जहानत से राम करके दीन की तरफ लेकर आए। देखिए आप कितनी चीजों में तो उसको राम करती हैं, कैसे उससे जो है पैसे निकलवा लेती हैं शॉपिंग के, कितनी चीजों में उसको जो है एक लिहाज से बेवकूफ बना के काम लिया जाता है, तो दीन में अपनी जहानत को इस्तेमाल क्यों नहीं किया जाता। देखिए बड़ी अहम चीज है कि वैसे तो देखिए घर में हर वक्त लड़ाई झगड़ा हो रहा है और जबान दराजी हो रही है, लेकिन जबान को दीन के लिए इस्तेमाल नहीं किया जाता। देखिए कहा जाता है ना कि क्या करें ऐसा कि हाथी जो है लोमड़ी के पीछे पीछे चलने लगे, तो जिसका जवाब है कि हाथी की लोमड़ी से शादी करवा दी जाए। यानी ये इसके माने ये हैं कि वाकईतन ये एक ऐसा बंधन है कि इसमें आमतौर पर शहरी जिंदगी में मर्द हजरात ना बीवियों की बातें मानते हैं। तो देखिए, अब बज़ाहिर जो कि हमने देखा है कि अगर औरत दीनदार नहीं है या तरबियत याफ्ता नहीं है और शादी करके दीनदार फर्द के पास आ जाए, तो ऐसी ख्वातीन बनिस्बत मर्दों के ज्यादा अच्छे अपने शोहर को दीनदार बना लेती है। दीनदार लड़की और शोहर बेदीन हो तो बहुत जल्दी शोहर को दीनदार बना लेगी। अच्छा, शोहर दीनदार है और बीवी दीनदार नहीं है तो बहुत हुआ तो शोहर के जोर और जबरदस्ती से हिजाब कर लेगी, पर्दा कर लेगी, लेकिन तब्दील नहीं होती, बहुत कम देखा है तब्दीली उसके अंदर आते हुए। तो बहरहाल देखिए, ये तमाम चीजें ऐसी हैं कि बहुत कम ऐसा होता है। आमतौर पर यह भी कहा जाता है कि शहरी जिंदगी में तो मर्द हजरात सिर्फ ख्वातीनी की बात मानते हैं और औरतें उनको दीन की तरफ इस अंदाज से रागिब कर सकती हैं। ख्वातीन के मामले में थोड़ी सी जरा चॉइस के एतबार से यानी कहा जाए कि औरतों के पास चॉइस कम है कि जाहिर रिश्तों का जो मसला है यहां पर वो इतना ज्यादा उनका नहीं चलता कि इतने मेयारात वाले लड़के को अपने लिए तलाश करें, मुंतखब करें। आमतौर पर ये ख्वातीन के पास चॉइसेस नहीं, घर वालों के पास हैं। तो लेकिन ये भी जरूर है कि ख्वातीन के भी माइंड तकरीबन बदल गए हैं आजकल, और दीनदार ख्वातीन भी हैं, वो भी यानी अगर मालदार हो और उसके मुकाबले में एक दीनदार गरीब सा नौजवान हो उसको पसंद नहीं करती, उसका रिश्ता खुद भी रिजेक्ट कर देंगी, तो इसमें खुद भी उनको अपने अंदर तब्दीली लाने की जरूरत है। तो इसका हल यही है कि जो दीनदार अफराद हैं वो आपस में दीनदार घरानों में ही शादियां करें, ताकि ये वाला जो कॉन्फ्लिक्ट, वरना ये होता है कि ये हमेशा रस्ता कशी आपस में चलती रहती है, कभी कामयाब हो जाते हैं उसमें तो दूसरा दीनदार हो जाता है, वरना दूसरा हमेशा एंटी और अपोजिट पार्टी का होकर बच्चों की तरबियत में हमेशा नुकसानदेह फरीक का पार्ट प्ले करता है। तो जब भी रिवायत के अंदर देखिए जुमला भी कहा गया कि इंसान की रफीका हयात गर्दन में डाले जाने वाले टोक की तरह से, अब तुम खुद फैसला कर लो कि कौन सा टोक अपने गर्दन में डालना पसंद करोगे, यानी लानत का टोक या मसलन रहमत का टोक। तो ये रिवायात के अंदर ये इस तरह से चीजें आई हैं। और बाज़ औक़ात सिर्फ क्या होता है कि अगर सिर्फ खूबसूरती को मेयार बनाया है तो जो शख्स रिवायत में पैगंबर इस्लाम फरमाते हैं या मसलन दौलत को मेयार बनाते हैं, उनके लिए कहा कि जो शख्स एक औरत का इंतखाब उसकी खूबसूरती की वजह से करता है वो कुछ जो चाहता है उसमें नहीं पाता, और जो शख्स एक औरत से फकत उसकी दौलत की खातिर शादी करता है तो खुदा उसको उसके हाल पर छोड़ देता है, लिहाजा तुम पर लाजिम है कि बाईमान और दीनदार हमसर का इंतखाब करो। तो देखिए, इसके अंदर कहीं भी माल और दौलत, खूबसूरती और दीगर मेयारात को नहीं बताया जा रहा है। ये अगर साथ में हासिल हो जाए तो बहुत अच्छी बात है, नहीं हासिल हो तो कम से कम कुछ चीजें इसके अंदर इस तरह से जरूर रखनी चाहिए कि जो बुनियादी सिफात हैं वो कम से कम उसके अंदर जरूर होने चाहिए। तो इसी तरीके से फिर ये भी कहा जाता है कि मसलन दीनदार है, सब चीज़ उसके अंदर है, लेकिन मसलन अच्छी जॉब या उस पर नहीं, उस पर भी वालदैन मना कर देते हैं। जब भी हमारे पांचवें इमाम इमाम मोहम्मद बाकिर अलैहिस्सलाम फरमाते हैं कि इमाम फरमाते हैं इससे बढ़कर कोई और मुसीबत की बात ही नहीं है कि कोई जवान मोमिन अपने बिरादर ईमानी से उसकी बेटी की ख्वास्तगारी करे और बाप जवाब में ये कहे कि तुम क्योंकि माली लिहाज से मेरे हम पल्ला नहीं हो, लिहाजा मैं तुमसे अपनी बेटी की शादी नहीं करूंगा, इससे बढ़कर मुसीबत की कोई बात नहीं। तो जिन मेयारात को हम बना रहे हैं उसकी वजह से वो जो इब्तदाई पहली सीढ़ी जो तरबियत औलाद में है वही खराब रखी जाती है, जिसकी वजह से वो सांचा खराब हो जाएगा, वो प्रोडक्ट कभी सही तौर पर नहीं आएगी। तो ये जब ये भी रिवायत में है कि औरत से निकाह तीन चीजों के खातिर किया जाता है, या तो दीन की खातिर या हुसन की खातिर या माल की खातिर, तो तुम दीनदार औरत को इख्तियार करो, और यही चीज मर्दों के हवाले से भी जो है वो कही गई। अच्छा, अब देखिए बस जल्दी इस बात को खत्म करते हैं कि उलमा फरमाते हैं कि देखिए इंतखाब हमसर जो है, जिसको भी तलाश किया जा रहा है, जिससे मुझ पर बच्चों के मुस्तकबिल का दारोमदार है नस्लों का, उसमें दो चीजें, या तो कुछ बुनियादी सिफात हैं जिन पर कोई कॉम्प्रोमाइज नहीं होना चाहिए, और कुछ सिफात कमाल हैं उन पर कॉम्प्रोमाइज हो सकता है। बुनियादी सिफात जिन पर कोई कॉम्प्रोमाइज नहीं करना चाहिए, उसमें मसलन एक है दीनदारी। मसलन एक शख्स इमाम हसन के पास अपनी बेटी की शादी के सिलसिले में मशवरा के लिए आया, तो इमाम ने फरमाया उसकी शादी किसी मुत्तकी परहेजगार शख्स से करो, क्योंकि अगर उससे मोहब्बत करेगा तो उसकी इज्जत और एहतराम करेगा, और दुश्मनी करेगा तो उस पर जुल्म नहीं करेगा। मुत्तकी और परहेजगार शख्स से शादी करो। तो कुछ बुनियादी सिफातें कम से कम दीनदार होना चाहिए। वाजिबात और हराम का ख्याल करने वाला होना चाहिए, माल हराम ना कमाने वाला होना चाहिए। तो जो माल हराम जो कमा रहा होता है, जिस्मों में जा रहा होता है, बहुत कम इम्कान होता है कि ये सआदतमंद हो सके। सख्त वसीला ना हो, जैसे कि अभी मैंने कहा, बद अखलाक ना हो, इसके साथ गुजारा बहुत मुश्किल हो जाता है। अब बाकी जो खराबियां हैं वो आप रफ्ता रफ्ता उसकी दूर करवा सकती हैं। अच्छा, कुछ सिफात कमाल हैं जिन पर कॉम्प्रोमाइज अगर हो जाए तो बहुत अच्छा है, उस पर कॉम्प्रोमाइज ना करें। बेदीनी पर, बेनमाजी पर, बहुत ज्यादा वसीला, बद अखलाक, माल हराम कमाने वाला, इसके लिए बहुत मसला मुश्किल हो जाएगा। हाँ, सिफात कमाल पे कॉम्प्रोमाइज हो सकता है, मसलन चाहे उसकी पढ़ाई इतनी ज्यादा नहीं आपके लेवल के मुताबिक, जॉब उतनी ज्यादा अच्छी नहीं जितनी आपका मेयार है, कारोबार उसका इतना अच्छा नहीं चलता है जितना आप चाहते हैं, उसके बाद जाती घर नहीं कि मसलन कहीं किराए पर रहता है, गाड़ी उतनी अच्छी नहीं है, या मसलन मोटरसाइकिल चलाता है या कुछ भी है, अभी उसके पास इतने वसाइल नहीं है, या उतना अच्छा कोई बहुत रेनाउंड खानदान नहीं है। आजकल ये भी बहुत चीजें हो गया कि बहुत असर रसूख वाले हों तो जरा उसकी तरफ जाते हैं ताकि हम भी कुछ तरक्की कर सकें उनके बेस पे, ऐसा नहीं। इन सिफात कमाल पर कॉम्प्रोमाइज हो सकता है, ये कुछ कम हो तो कोई बात नहीं, एक्सेप्टेबल है, लेकिन जो बुनियादी सिफात है उस पर कॉम्प्रोमाइज करेंगे तो नुकसान हो सकता है। अच्छा, अब देखिए, तरबियत औलाद में बुनियादी सिफात जो जिक्र हुई है ना, इनका असर है, सिफात कमाल का इतना असर नहीं, इस वजह से उस पर कॉम्प्रोमाइज करने को कहा है। अच्छा, अगर अब किसी, अभी तो मैंने लड़के की बात बताई, अब लड़की का इंतखाब कर रहे हैं तो कम से कम उसे बाहिजाब होना चाहिए, उसको मुंह फट, बेबाक या बदतमीज नहीं होना चाहिए। तो बहुत मुश्किल है कोई शख्स अपनी आदत तब्दील कर सके बाद में, जो आदत बन चुकी होती है, या मसलन हराम फिल्मों और गानों की बहुत ज्यादा दिलदादा, इसके लिए छोड़ना बहुत मुश्किल होता है। खुदा उन लोगों की भी इसलाह करे, उनकी शादियां करवाए, लेकिन बहरहाल जो आमतौर पर सिफात कमाल पे कॉम्प्रोमाइज हो सकता है, लेकिन जो बुनियादी सिफात है उन पर कॉम्प्रोमाइज नहीं करना चाहिए। अगर दोनों मिल जाएं तो बहुत ही अच्छी बात है, उसमें कोई फर्क नहीं। अच्छा, आजकल एक चीज और हो गई जो कि बड़ा उलमा भी इसको तनकीद के लिहाज से देख रहे हैं और इसके मुताबिक बात बयान कर रहे हैं, जिससे लोग एकदम से उसके एंटी चले जाते हैं, सोचते हैं शायद इसकी बात के खिलाफ बात हो रही। भाई, अभी लड़की पढ़ रही है, अच्छा पढ़ रही है, पढ़ रही है, पढ़ रही है, कितने ही चाहे नुकसान उसके क्यों ना हो, अच्छा वो पढ़ने, पढ़ाई के दौरान वो जिन इदारों के अंदर पढ़ने जा रही है वहां उसका अखलाक किरदार कैसा खराब हो रहा है, इसकी तरफ कोई तवज्जो नहीं, और पढ़ाई की वजह से उसके रिश्ते टालते जा रहे हैं, टालते जा रहे हैं, टालते जा रहे हैं, यहां तक कि खुद जैसे हमारे उस्ताद मोहतरम कहते हैं, फिर ये नतीजा आ जाता है कि जब वो पढ़ लिख जाती है तो फिर वो कहती है कि मेरे बराबर का पढ़ाई वाला रिश्ता होना चाहिए, उसमें और टाइम लग जाता है मिलने में, फिर वो कहीं जॉब करने लगती है, फिर वो कहती है कि कम से कम इतना स्टेटस तो हो तो मुझसे भी कम कमाता है, उसकी हैसियत मुझसे भी कम है, उसका रिश्ता रिजेक्ट हो जाता है, फिर और उम्र उसकी आगे निकल जाती है, यहां तक एक नई खेप लड़कियों की, कम उम्र लड़कियों के माशरे में आ जाती है, तो इस बड़ी उम्र वाली का इंतखाब के बजाय छोटी उम्र वाली लड़कियों की तरफ जाते हैं लोग, तो इस चक्कर में इस लड़की की उम्र निकलती चली जाती। तो देखिए, बहुत सारी चीजें इस तरह की हैं कि जब वालदैन जाएं कि भाई अभी लड़की पढ़ रही है, जैसे कहे थे, इसको उस तौर पर नहीं लेना चाहिए, मजाक के तौर पर ही लें उसको, कि खान साहब गए कि लड़की की शादी करनी है, उन्होंने कहा खान साहब अभी तो लड़की पढ़ रही, कहने कि ठीक है हम एक घंटे बाद आ जाएगा फिर, तो यह मकसद ये कि या तो इतनी जल्दी पढ़ाई खत्म होने वाली हो कि आप कहीं चंद महीने रह गए तो उसके बाद हम इसकी शादी कर देंगे, लेकिन साल हा साल तक पढ़ते चले जा रहे हैं और उस दौरान शादी की उम्रें उनकी निकलती चली जा रही है, बहुत बड़े फसाद और खराबी का बायस ये चीज बन रही है। और वो जो उसके अखलाक और किरदार पर जो चीजें मुरतब हो रही हैं, सारी जिंदगी, उस्ताद शहीद मुताहरी कहते थे, सारी जिंदगी का तकवा परहेजगारी भी उसका जुबरान और कंपनसेट नहीं कर सकता जो उसकी रूह को नुकसान पहुंच चुका होता। अच्छा, आयतुल्ला इब्राहिम अमीनी, जिनका मैंने हवाला दिया इससे पहले भी कई दफा, मैं उनका कॉल कोट कर चुका हूं, वो फरमाते थे कि देखिए, लड़कों के एतबार से और लड़कियों के एतबार से जो ज्यादा से ज्यादा उम्र है उसके बाद नुकसान हो जाएगा, इस ये वाली उम्र उसके अगर निकल गई, कमोबेश आगे पीछे इतनी उम्र हो, जिसमें लाजमी, कह रहे मैंने पूरी तहकीक की है, पूरी इस मौजू के ऊपर पूरी रिसर्च की है, मैंने ये देखा है कि जो बेस्ट उम्र जिसके अंदर उसकी शादी हो जाना चाहिए कि लड़के की, उसके बाद उसकी इतना बड़ा नुकसान हो जाएगा कि सारी जिंदगी उसका जुबरान नहीं हो सकता, उसकी रूह पे जो असरात मुरतब होंगे वो है कि उसकी उम्र 17 से 18 साल मैक्सिमम उसकी शादी हो जाना चाहिए, और अच्छा अभी इसमें इसमें जितने भी सवाल आते हैं मुझे सब पता है, इसके बाद क्या दिमाग में सवाल आता है आप सबके भी आ रहे होंगे, उन सबके भी जवाब आते हैं हमारे पास, लेकिन अभी उतना उसका वक्त नहीं है। हमें अभी सिर्फ तरबियत औलाद वाले, अगर सिर्फ शादी ब्याह के उस मौजू पर रहते तो उस पर बहुत तवील बात हो सकती थी, उन सब के हल भी हैं और जवाबात भी। और लड़कियों के एतबार से कहते थे कि ज्यादा से ज्यादा उम्र की जिससे ज्यादा ताखिर नहीं करनी चाहिए वो 15 से 16 साल, 15 से 16 साल, बहुत हुआ तो 17 साल। तो ऐसे अफराद लड़के ज्यादा जल्दी जिम्मेदार हो जाते हैं, ज्यादा जल्दी अपने पांव पर खड़े हो जाते हैं, जो अर्ली जिनकी आप शादी कर देते हैं या मसलन निकाह कर देते हैं वो ज्यादा जिम्मेदारी के साथ आम उन लड़कों की निस्बत, वरना क्या होगा ये 30, 32, 35 साल का भी खलंडरा लफंगा नौजवान बन के घूमता रहेगा माशरे के अंदर। और अगर शादी जल्दी कर देंगे, कम से कम निकाह कर देंगे तो ज्यादा संजीदा हो जाएगा। तो ये तमाम चीजें ऐसी हैं कि अगर इसको जब भी पैगंबर इस्लाम की जुमला इरशाद फरमाते थे एक अलग रिवायत में है, और इमाम अली रजा अलैहिस्सलातु वस्सलाम से भी, कि नौजवान लड़कियां दरख्त पर पके हुए फल की मानिंद है, जब ये फल पक जाए तो उसे फौरन उतार लेना चाहिए वरना धूप और हवा इसको खराब कर देगी और वो खाने के लायक नहीं रहेगा। इसी तरह नौजवान लड़कियां जब बालिग हो जाएं तो फौरन उनकी शादी कर देना चाहिए वरना वो किसी न किसी फितने में जरूर मुब्तला हो जाएंगी। तो जल्दी शादी की उम्रों में वालदैन के खुद जिनकी औलादें अब जवान हो गई उनकी तरबियत औलाद भी अब जवान होने के बाद ये कि वो जल्द शादी उनकी कर दें, ये आगे चलकर उसका पॉइंट बयान होगा जब हम मरहलेवार गुफ्तगू करते हुए उनकी जवानी के दौर तक चले जाएंगे, क्योंकि तरबियत औलाद एक इब्तदाई उम्र में खत्म हो जाने वाला टॉपिक नहीं है। अब नाना दादा भी इंसान बन जाता है, उसके बाद भी तरबियत करते रहना है। और मनफी शोहरत वाला कोई खानदान ना भी हो ये ज्यादा बेहतर है, जब भी रिवायतों के अंदर भी ये चीज आई है कि कूड़े पर उगे हुए सब्जे से बचो, यानी वो लड़की जिसकी गलत घरेलू माहौल के अंदर तरबियत हुई, यानी गलत तरबियत हुई है गलत माहौल में, यानी खूबसूरत लड़की है बाहर और सब चीजें लेकिन उसके घर का माहौल बहुत खराब है, तो कहा कि कूड़े पर उगे हुए सब्जे से बचो। और एक रिवायत में कि बच्चे अपने मामू के मुशाबे होते हैं, यानी बेतरबियत याफ्ता उसके लड़की के बहन भाई वगैरह उससे तरबियत करके लाओगे तो उसी तरह के मुशाबे बच्चे पैदा होंगे। तो अच्छा इसी वजह से निकाह कर देना उलमा कहते हैं बेहतर है कि अगर इनमें से एक भी गैर तरबियत याफ्ता है तो रुख्सती से पहले वो दूसरे जो फरीक है उसकी तरबियत कर सके, वो उस दौरान का पीरियड ज़रा रोमांटिक टाइप का पीरियड चल रहा होता है तो उसमें फरीकें एक दूसरे की बात मान लेते हैं, उसके बाद से तो फिर लड़ाई झगड़े हो तो मैंने आपको बता दिया कि वो बॉक्सिंग रिंग बन जाता है उसके बाद। अच्छा अब हो गया इंतखाब, इंतखाब के बाद अब आता है कि जनाब या तो मंगनी की कोई तकरीब होती है या इमाम जामिन वगैरह की कोई तकरीब होती है। इंतखाब हमसर से तरबियत औलाद का पहला मरहला शुरू हुआ जिससे असरअंदाज, यानी जैसा इंतखाब करके ला रहे हैं बस तरबियत औलाद में उतनी खराबियां या अच्छाइयां मिलेंगी आपको। अच्छा उसके बाद जो होने वाली तकरीबात है जिसपे हम आइंदा गुफ्तगू करते हुए जाएंगे, आज सिर्फ इस पर 1-2 मिनट बात करके अपने मौजू को खत्म करते हैं कि ये जो तकरीब है ये खुद असरअंदाज होती है बाद में पैदा होने वाले बच्चे पर, ये तकारीब ये रसूमात ये बच्चे पर असरअंदाज होंगे। इससे पहले जो भी मेहंदी होगी मांझा होगा माइयां होगी और ये मंगनी की जो तकरीब होगी है इमाम जामिन की जो तकरीब होगी तो उस इंतखाब के अंदर कुछ गलतियां अगर कर दी हैं उसका अलग खमियाजा भुगतना पड़ेगा औलाद में, और इस तकरीब के अंदर जो अभी शादी होने जा रही है और बच्चे की पैदाइश का एक लिहाज से सीढ़ी की तरफ इंसान बढ़ रहा है, सीढ़ी मरहला ब मरहला आगे जा रहा है, ये तमाम तकरीबात भी बच्चे की तरबियत में असरअंदाज होंगे। अब इसमें इस तकरीब में जितना गाना बजाना होगा जितना फिस्को फजूर होगा जितना इसमें मिक्स गैदरिंग होगी जितना इसमें डांस टाइप की चीजें होंगी जितना इसके अंदर इसराफ किया जाएगा जितना इसमें बेपर्दगी होगी जितना इस महफिल को महफिल गुनाह कबीरा बनाया जाएगा, शब शादी को शब गुनाह कबीरा करार दिया जाता है आजकल जो हमारे यहाँ जो खासतौर पर जो चीज चल रही है वो शब गुनाह कबीरा, और इसी तरीके से ये जो तकारीब है ये सारी गुनाह कबीरा की तकारीब, इसके अंदर अगर सारे गुनाह आप कैलकुलेट करने बैठे तो पूरे पूरे सफात भर जाए इतने गुनाह इन तकारीब में होते हैं। इन तकारीब के अंदर ये लड़का और लड़की जिनकी शादी होने जा रही है खुद उसके अंदर पार्टिसिपेट करते हैं उसका एक हिस्सा बनते हैं, और उसके बाद इनसे जो पैदा होने वाले बच्चे उनका सआदतमंद होना बहुत मुश्किल हो जाता है। और सिर्फ ये मंगनी की रस्म की हद तक सिर्फ बातें रहती, अब जब मंगनी हो जाती है तो अब इनकी बातचीत आपस में शुरू हो जाती है वो एक और हराम काम है, उनका मिलना मिलाना, आपस में एक दूसरे को हाथ लगाना, एक घूमने के लिए जाना, रोमांटिक गुफ्तगू, ये सब हराम है, क्योंकि ये सब दोनों बिल्कुल नामहराम है एक दूसरे के लिए। लोग अक्सर सवाल पूछते हैं कि जनाब मंगेतर से बातचीत करना, फोन पे चैट वगैरह करना कैसा है, तो उनको यही उलमा की तरफ से जवाब जो है वो दिया जाता है कि देखिए ये आम नामहराम से ज्यादा खतरनाक है मंगेतर से बात करना। उसमें तो फिर भी कुछ हिजाबात आ जाते हैं, ये तो सोचते हैं कि अब हमारी शादी होने वाली, बहुत से हिजाबात इनके बीच में से तर्क हो जाते हैं। और जैसे कि लोग कहते हैं हम तो बिल्कुल आम सी बातें शुरू में करते हैं, आयतुल्लाह सिस्तानी फरमाते हैं इसकी इब्तदा हलाल से होती है लेकिन इंतहा हराम पर होती है, गुनाह में पड़ने के शदीद इम्कानात होते हैं। तो मुस्तकबिल के बच्चे के ये माँ और बाप जो बनने वाले हैं ये गुनाहों में मुब्तला होते हैं, ये किस तरीके से एक बच्चे की सही इस्लामी तरबियत कर सकेंगे, उसको तकरीब जिसके अंदर इसकी इब्तदा रखी जाने वाली होती है उसी के अंदर इतने गुनाह हैं और उसके बाद की मंगनी वाली जिंदगी के इतने गुनाह हैं कि जिसके नतीजे में पैदा होने वाले बच्चे का फिर सादतमंद होना बहुत मुश्किल हो जाता है। इन तमाम रसूमात से जिसके अंदर हरामकारियां हों, इनसे अपने आप को, नस्लों को तरबियत के अंदर, उन नस्लों की बेहतरीन तरबियत के हवाले से इन तमाम रसूमात के अंदर से इन तमाम हराम कामों को निकालना बहुत जरूरी है, वरना वो तरबियत कभी भी नहीं हो सकी और खराब नस्लें माशरे के अंदर आएंगी। और इसके बाद फिर शादी का मरहला शुरू होता है, उसके अंदर इंशाल्लाह जो हमारी अगली गुफ्तगु होगी उसके अंदर वो वाली हम खराबियां बयान करेंगे शादी के अंदर जो तरबियत औलाद के अंदर बहुत ज्यादा पेश आने वाली होती है। तो आज की हद तक सिर्फ हम सिर्फ एक लिहाज से मंगनी और उसके बाद तक रहे, और उसके बाद आपने देखा कि आज की पूरी गुफ्तगु हो गई और उसके अंदर सिर्फ अहमियत का एहसास आपको दिलाया गया कि कितना अहम टॉपिक है, कितनी बातों की इसमें, और कुछ उसके बाद जो बाकायदा अमलियात अंजाम देने आइंदा के, कैसे शादी के बाद से लेकर और बच्चे की विलादत से पहले तक के कौन कौन से उसको अमलियात अंजाम दें, किन चीज़ों से अपने आप को बचाना है और क्या क्या करना है, ये इंशाल्लाह हमारी अगली गुफ्तगू का उनवान होगा। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि तय्यिबीन अत्ताहिरीन।
الجنة يا صاحب السماء.